نصلي على رسوله الكريم أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن أولياؤه إلا المتقون. ہمارے پیارے مرشد عارف اللہ حضرت اقدس مولانا شاہ کی محمد اختر صاحب رحمۃ اللہ نے معرف مثنوی جو حضرت مولانا رومی رحمۃ اللہ نے اللہ کی محبت میں تقریباً 28,500 اشعار جو کہے تھے ان اس 28,500 اشعار کے کچھ کا ترجمہ اور تشریح حضرت والا نے مثنوی روم سے مثنوی مولانا روم کے نام سے وہ ایک کتاب تحریر فرمائی تھی جس میں کچھ اشعار کی تشریحات بہت ہی خوبصورت انداز میں فارسی کے اشعار کی تشریح اردو میں بہت اچھے انداز میں بیان فرمائی. تو اس میں مولانا رومی رحمۃ اللہ نے ایک واقعہ بیان کیا کہ جو ہرن ہوتا ہے تو ہرن کے اندر ایک خاص خوشبودار چیز ہوتی ہے جس کو ہم لوگ مشک کہتے ہیں. ہم لوگ کہتے ہیں نا مشک اور امبر کی خوشبو. امبر تو غالباً درخت سے نکلتا ہے, مشک جو ہوتا ہے یہ ہرن کے نافے میں سے نکلتا ہے, یعنی ہرن کے پیٹ میں ہوتا ہے یہ مشک جو ہوتا ہے. اور یہ بھی ماہر فن بتاتے ہیں محقق کہ یہ ہر نافے میں اور ہر ہرن کے اندر مشک نہیں ہوتا. کوئی کوئی ہرن ہوتا ہے جس کے اندر وہ مشک پیدا ہوتا ہے. تو جس مشک کے اندر جس ہرن کے اندر مشک پیدا ہو جاتا ہے تو وہ اس ہرن کو بھی پتہ چل جاتا ہے کہ میرے اندر مشک پیدا ہو چکا ہے, کیونکہ اس کی خوشبو اس کے وجود کے اندر اس کو محسوس ہو جاتی ہے. اس کا قلب اسے بتا دیتا ہے کہ تم اب عام ہرن نہیں رہے, تو اب تم وہ ہرن ہو جس کے اندر مشک پیدا ہو چکا ہے. تو وہ خوش بھی بہت ہوتا ہے اور وہ صحیح طرح سے سوتا بھی نہیں ہے, آرام بھی نہیں کرتا, اس کی نیندیں بھی اڑ جاتی ہیں اس ہرن کی جس کے اندر مشک پیدا ہو جاتا ہے نافے میں. وجہ یہ کہ وہ ڈرتا ہے اگر میں بے خبر ہو کے دوسرے ہرنوں کی طرح اگر سو گیا تو ایسا نہ ہو کوئی شکاری آئے اور وہ مجھے پکڑے اور جال ڈالے اور مجھے ذبح کر کے کاٹ دے اور گوشت بھی میرا کھا لے اور جو مشک ہے وہ نہ لے کے اڑ جائے کہیں. تو اپنے مشک سے اپنی جان سے زیادہ جو حفاظت کرتا ہے وہ اس مشک کی حفاظت کرتا ہے ہرن. تو اس طرح سے وہ درخت کے سائڈ میں کبھی تھکا ہوا ہوتا ہے تو ہلکا سا ٹیک لگا کے بیٹھ جاتا ہے, وہ بس اس طرح سے تھوڑا سا وہ آرام کر لیتا ہے کیونکہ وہ جانتا ہے کہ میں بہت قیمتی ہرن بن چکا ہوں. تو اس مثال کو واضح کرنے کے بعد مولانا رومی رحمۃ اللہ فرماتے ہیں, جس کی تشریح حضرت والا رحمۃ اللہ نے فرمائی, کہ اسی طرح جب کوئی بندہ اللہ اللہ کرنے لگتا ہے, لا الہ الا اللہ کی ضربے لگاتا ہے, نظروں کی حفاظت کرنے لگتا ہے اور اپنے شب و روز کو بدلتا ہے تو اس کے اندر بھی تعلق مع اللہ کا مشک پیدا ہو جاتا ہے. اور پھر اس کو بھی پتہ چل جاتا ہے کہ میں اب عام بندہ نہیں رہا جو میں پہلے تھا, کیونکہ ہر انسان کو اپنا ماضی بھی پتہ ہوتا ہے اور اپنا حال بھی پتہ ہوتا ہے. تو جب وہ اپنے پچھلے ماضی کے حالات سے موجودہ دور کے حالات کو کمپیئر کرتا ہے تو وہ خوش ہوتا ہے اور اللہ کا شکر ادا کرتا ہے, فخر نہیں کرتا, تکبر میں نہیں آتا, بلکہ اپنی اللہ کے اوپر جو رحمتوں کی عنایتوں کی جو بارش دیکھتا ہے اس پر وہ بہت خوش ہوتا ہے. تو پھر وہ اسی وجہ سے پھر وہ بہت زیادہ اللہ کا شکر ادا کرتا ہے اور شکر ادا کرنے میں اپنے تقوی میں اضافہ کرتا ہے. تو وہ خود دیکھ لیتا ہے میں پہلے جیسا نہیں رہا, اللہ کے فضل سے, بزرگوں کی صحبت کی نسبت سے, میرے مشائق کی دعاؤں برکتوں سے کہ اللہ نے میرے اندر بہت تبدیلی پیدا کر دی ہے اور میں اب عام لوگوں کی طرح سے نہیں رہا. عام لوگ فاسق فاجر مطلب یہ نہیں اگر تکبر پیدا کر لے جی میں عام لوگوں میں سے نہیں ہوں, میں ایکسٹراڈنری کوئی چیز ہوں, یہ مقصد نہیں ہے. شکر کی نیت سے اپنے اعمال پر اس نیت پر ایک استحسانی کیفیت ڈالنا کہ اللہ کا فضل میرے اوپر اس طرح سے ہو کہ یہ نعمتیں مجھے حاصل ہیں, تو یہ تکبر نہیں ہوتا بلکہ یہ تو عین شکر ہے. اور تکبر نہیں آنا چاہیے بلکہ جب تک آدمی یہ سوچتا رہے گا جو بھی عنایتیں یہ سب بفضل تعالیٰ اللہ پاک کی طرف سے ہیں اور بوسیلہ مرشد اللہ پاک مجھے عطا فرما رہے ہیں تو یہ تکبر نہیں ہوتا. تکبر اس صورت میں ہوتا ہے جب بندے کی اوپر نظر جو ہوتی ہے وہ اللہ تبارک تعالیٰ کی طرف سے ہٹ جائے اور اپنے شیخ کی طرف سے ہٹ جائے اور خود سے سمجھنے لگے شاید میں خود سے ہی کچھ ہو رہا ہوں یا جو کچھ بھی روحانی مجھے چیزیں حاصل ہو رہی ہیں شاید مجھے کوئی الگ سے کوئی چیز اللہ نے میرے ساتھ کوئی ڈائریکٹ معاملہ کر لیا ہے. تو یہ چیز تکبر میں آ جاتی ہے اور وہ بندہ پھر کہیں کا نہیں رہتا. تو یہ معاملہ ہے. تو جب انسان تعلق ماللہ جب اس کو حاصل ہو جاتا ہے یعنی تقویٰ, ہم لوگوں کا کیا ہمارا جو مشک ہے بھائی وہ کیا ہے بندہ مومن کا, ہمارا جو اور بندہ مومن کا جو مشک ہے مشک سے بھی بڑھ کے وہ ہے تقویٰ. तो जिस तरह उस हिरन के अंदर जब पैदा हो गया तकवा मुश्क, तो फिर क्या करता है, उसकी हिफाजत करता है। तो हमें भी चाहिए, जब हमें थोड़ा बहुत भी अगर अल्लाह ने थोड़ा बहुत दीनी कैफियात अता फरमा दी, लज्जात अता फरमा दी, अपना नाम लेने का दर्द दिल अल्लाह पाक किसी को अता फरमा दें, तो उससे बड़ा कोई खुश नसीब नहीं है, क्योंकि ये दर्द दिल अल्लाह पाक हर एक को नहीं अता फरमाते। याद रखिएगा ये बात, नमाज पढ़ने वाले बहुत होते हैं, कुरान जिक्र अस्कार करने वाले भी बहुत होते हैं, लेकिन दर्द दिल अल्लाह पाक किसी किसी को अता फरमाते हैं। यानी अपना अपनी मोहब्बत, अपना अपनी अपना कोई ताल्लुक माल्ला, और ऐसा ताल्लुक माल्ला जिसमें बंदा अपना दिल अल्लाह की मोहब्बत में तड़पता हुआ रोता हुआ महसूस करता है, उसकी कैफियत बदल जाती है, उसको आहों नालों में मज़ा आता है ना, तो ये कैफियत होती है। तो ये कहलाता है अल्लाह के अल्लाह की मोहब्बत, अल्लाह के रफ्ते का दर्द गम, ये कहलाता है दर्द दिल। सही है ना, तो दर्द दिल एक बड़ी चीज़ मुश्किल से मिलता है। ये कहाँ से हासिल होता है, हज़रत वाला रहमतुल्लाह फरमाते थे कि दर्द दिल की जो दुकानें हैं वो मशायख की सोबतें हैं, और ये वहाँ मिलता है, दर्द दिल वहाँ आता होता है। फिर जब तुम दो रकत नमाज अगर नफिल पढ़ोगे, एक बग़ैर दर्द दिल वाला आदमी नमाज पढ़ेगा तो उसकी कैफियत कुछ और होती हैं, लेकिन अगर वो सोबर फैज़ याफ्ता अगर कोई मुरीद होगा जिसका ताल्लुक अल्लाह वालों से भी हो और वो तकवे से रहता हो, तो फिर जब वो दो रकत नफिल पढ़ेगा तो दोनों की नमाजों में ज़मीन और आसमान का फ़र्क होता है, ज़मीन और आसमान का फ़र्क होता है। बात होती है मुकाम मुकाम की। जिस तरह मिसाल के तौर पर हज़रत अबू बकर सिद्दीक़ रज़ी अल्लाह ताला अन्हु अगर दो रकत नफिल अगर पढ़ेंगे, उस वक्त उनकी कैफियत क्या होगी, उस मुकाम से जो उन्होंने नमाज पढ़ी सिद्दीक अकबर के मुकाम की कैफियत से। अगर कोई आज का कोई बड़े से बड़ा वली, कोई गौस भी अगर दो रकत नफिल पढ़ेगा, तो वो हज़रत उबर सिद्दीक़ रज़ी अल्लाह ताला अन्हु की उस दो रकत नफिल के बराबर का जो मुकाम है उसके एक ज़र्रे को भी नहीं पा सकता। मुकाम मुकाम की बात होती है। तो जैसे जैसे तकवे में इजाफा होने लगता है, वैसे वैसे आदमी के मुकामात में और उसकी कैफियात में, उसके दर्द दिल में, उसकी माशरत में, उसकी दुनियावी मामलात में, उसके उखरवी मामलात में ज़बरदस्त तरीके से उसमें तरक्की नज़र आने लगती है, और वो ख़ुद भी देखता रहता है। तो जैसे जैसे तकवा बढ़ता है, वैसे वैसे उसकी ज़िंदगी दुनियावी उखरवी हर तरह से संवरने लगती है। बिखरी हुई ज़िंदगी जो होती है वो दोबारा से सिमट कर वापस जुड़ना शुरू हो जाती है जहाँ से टूटी थी। तो तकवा जो है ये एक मिसले मुश्क है, मुश्क तो छोटी सी मिसाल है, तकवे की तो बहुत आला यानी उसकी तशरीहात हैं। पूरे कुरान पाक, पूरे अहादीस नबी सल्लल्लाहु अलैहि वसल्लम का निचोड़ जो है वो एक लफ्ज़ तकवा में छुपा हुआ है। अगर कोई आदमी गौर करे और समझे, अगर कुरान पढ़ के अगर कोई समझे, समझ के कुरान पढ़े और अहादीस नबी सल्लल्लाहु अलैहि वसल्लम का मुताला करे, तो कुरान पाक की आयात, अहादीस नबी और इजमा उम्मत भी इस बात पर है कि तकवा बड़ी चीज़ है। और इस तरह आजकल लोग बहुत कम तवज्जो देते हैं। अच्छे अच्छे बेदीन लोगों की तो क्या बात करना, जो अच्छे खासे जो दीनदार लोग होते हैं वो भी तकवा देखने में बहुत, उनके अंदर भी तकवा बहुत कम देखने में आता है। नेक अमाल के साथ जो लोग गुनाहों से बचते हैं सही मायनों में, वही तकवा मुत्तकी कहलाने के लायक होते हैं। तो हमें चाहिए जब अल्लाह पाक कुछ ज़र्रात या कुछ ज़र्रा, कुछ पॉइंट, कुछ आशारी अगर हमें तकवा अता फरमा दें, तो अब उसकी हिफाजत करें, अब उसकी हिफाजत करें, हिफाजत भी करें और उसकी बका की कोशिश भी करें। जिस तरह एक पौधा होता है ना कि निकल आए ज़मीन से, तो हम कोशिश करते हैं कि अब ये बढ़े, फिर उसको पानी भी देते हैं, फिर धूप भी उसको लगाते हैं, और फिर उसके कांटों की कोई बाड़ भी बाज़ दफ़ा माली वगैरह लगा देते हैं ताकि कोई जानवर उसको कुचल ना दे, पौधा ख़राब ना हो जाए। लेकिन कब तक ये सारी चीज़ें, जब तक वो पौधा कमज़ोर है, कच्चा है, लेकिन जब वो मजबूत तनावर दरख्त बन जाता है तो फिर उसकी निगहदाश्त की ज़रूरत नहीं रहती, क्योंकि अब ये पक्का हो चुका है, मजबूत हो चुका है, अब कोई जानवर इसको गिरा नहीं सकता, कोई जानवर इसको नहीं सकता, कोई इसको खा नहीं सकता। अब इसको पानी मिले ना मिले, धूप मिले ना मिले, ये फल देता रहेगा, बढ़ता रहेगा, क्योंकि इसकी जड़ें ज़मीन के अंदर तक हो चुकी हैं। तो ये आदमी गौर करे, छोटी छोटी मिसालें होती हैं। तो इसी तरह जब कोई मुरीद होता है या तकवा अख्तियार करता है, तो फिर शेख की तवज्जोहात और शेख की जो दुआएं होती हैं, फिर वो उस नन्हे से तकवे को, फिर मुरीद को यानी, फिर उसको परवान चढ़ाती हैं आहिस्ता आहिस्ता, मोहब्बत से, प्यार से, कभी सख्ती से, कभी डांट के, जैसे तैसे करके, मतलब हिफाजत करती हैं। कोई जानवर, नफ्स और शैतान का कोई जानवर आके उसके तकवे को ख़त्म ना कर दे, उसको कोई ख़राबी में उबला ना कर दे, उसके अंदर किबिर ना डाल दे, उसकी अमराज रजीला से उसकी काट छाट करता रहता है शेख। फिर एक वक्त आता है कि जब वो मुरीद चुप करके जो इसलाह कराता रहता है और चूँ चरा नहीं करता, फिर एक वक्त आता है कि वो एक तनावर दरख बन जाता है, यानी फिर वो ख़ुद मुत्तकी परहेज़गार और माशाल्लाह अल्लाह वाला बन जाता है। तो फिर शेख की तवज्जोहात की फिर ज़रूरत भी नहीं रहती। کیونکہ وہ خود واصل باللہ ہو چکا ہوتا ہے، واصل بالحق ہو چکا ہوتا ہے، تو پھر شیخ کی دعاؤں سے پھر وہ اس کو پھر ضرورت نہیں رہتی نا، پھر شیخ بھی پھر وہ باطنی توجہات تو شیخ کی چلتی رہتی ہے، لیکن پھر اتنی زیادہ توجہ نہیں رہتی ضرورت اس مرید کو بھی جب وہ واصل باللہ ہو جاتا ہے. تو ایک وقت تک، ایک مقام تک ہوتا ہے سارے معاملات. تو جب کسی کو اللہ پاک تقویٰ دے تو اس کو چاہیے اس کی حفاظت کرے اور اس کو باقی رکھنے کی کوششیں بھی کرے اس ہرن کی طرح سے. ہرن جانور ہے، جانور ہو کے وہ تو اپنے مجھ کی اتنی حفاظت کر رہا ہے کہ وہ صحیح طرح سے سو بھی نہیں پا رہا، کوئی شکاری آ کے مجھے ذبح کر کے مجھ نہ نکال لے. تو بھائی ہمارے جو شکاری کون سے ہیں؟ ہرن کے جو شکاری ہوتے ہیں، شکاری آ کے جھاڑ ڈالتے ہیں نا اور پھر پکڑتے ہیں، جھاڑ ڈال کے پکڑتے ہیں زیادہ تر. پہلے کے لوگ تو شاید فائر مارتے ہیں، بہرحال جو بھی ہے. تو آج کل ہم انسانوں کے، بنی نو آدم کے، مسلمانوں کے، بندہ مومن کے، بنی آدم کے جو سب سے بڑے جو شکاری ہیں، جو ہمیں ہلاک کرنا چاہتے ہیں، اللہ سے دور کرنا چاہتے ہیں، اس کے بارے میں آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا النساء حبال الشیطان، کہ عورتیں جو ہیں وہ شیطانوں کے مضبوط ترین جال ہیں. عورتیں کون کہہ رہے ہیں؟ ہمارے پیارے آقا دو جہاں نبی پاک امام الانبیاء حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم، کہ آپ صلی اللہ علیہ وسلم بتا رہے ہیں کہ شیطان اتنا بڑا شکاری ہے کہ اس کے مضبوط ترین جالوں میں سے، جس سے وہ بنی نو آدم کا شکار کرتا ہے، سب سے مضبوط ترین جال جو ہے وہ عورتیں ہیں. یہ معمولی، یہ کوئی خانقاہی صوفیت والی بات نہیں ہے، تو پوری آپ صلی اللہ علیہ وسلم کا ایک شرعی بات آ گئی. مطلب کیا کہ شیطان کے ترکش ہوتے ہیں، ترکش یعنی جس میں تیر رکھے جاتے ہیں. تو آپ صلی اللہ علیہ وسلم نے ایک دوسری حدیث میں فرمایا کہ یہ جو بد نظری جو شیطان کراتا ہے عورتیں لڑکیوں سے، تو یہ زہر میں بجھا ہوا تیر ہوتا ہے، زہر میں بجھا ہوا، یعنی اتنے بلا تعداد ان گنت تیر ہوتے ہیں شیطان کے پاس. لیکن عورتوں سے بد نظری کروانا، عورتوں کے معاملات، فحاشی ریانیت والے معاملات، یہ اتنے خطرناک ہوتے ہیں کہ زہر میں بجھا ہوا تیر ہے. زہر میں بجھا ہوا کیا کہ سب سے زیادہ مہلک، یعنی ہلاک کر دینے والا، نظروں کی جو لوگ حفاظت نہیں کرتے، بد نظری کروانا، زہر میں بجھا ہوا، مہلک، خطرناک، یہ بتا رہے ہیں آپ صلی اللہ علیہ وسلم. اور بھی گناہ ہے، اور بھی تیر ہیں، لیکن خاص مہلک زہر میں آلودہ اس بد نظری کروانے کو ملک فرما رہے ہیں. اور دوسری جگہ فرما رہے ہیں مضبوط ترین جال عورتوں کے جال ہوتے ہیں، مضبوط ترین جال یہ الگ حدیث شریف ہے، اور مہلک زہر میں بجھا ہوا تیر یہ ایک الگ حدیث شریف ہے. تو ہمیں فکر کرنی چاہیے. تو مطلب کیا کہ جب شیطان دیکھ لیتا ہے یہ صوفی اللہ کا رستہ طے کرنے والا، بات صرف مریدوں کی یا صوفی کی نہیں ہے، ہر مسلمان کے اوپر فرض اور واجب ہے کہ نظروں کی حفاظت کرے. یہ کوئی خانقاہی بیان نہیں ہے، نہ مریدوں سے متعلق ہے، بلکہ ہر انسان جو ہے وہ مسلمان انسان، اور پھر مسلمان جس نے لا الہ الا اللہ محمد رسول اللہ کا کلمہ پڑھا ہے، اس پر واجب ہے کہ ساری چیزیں پوری کرے جو بیان کی جا رہی ہیں. یہ خالی کوئی سالکین کے معاملات نہیں ہے، پیری مریدی سے متعلق نہیں، چونکہ زیادہ تر لوگ اس وقت بیت والے ہیں، تو اس لیے یہ الفاظ استعمال کیے جا رہے ہیں، ورنہ یہ عام باتیں ہیں جو ہر مسلمان پر واجب ہیں، جو اس پر فرض اور واجب ہیں، یہ کرنی چاہیے اس کو. تو یہ جو معاملہ ہے نظروں کی حفاظت کا، تو جب شیطان دیکھ لیتا ہے کوئی اللہ کا نیک بندہ اللہ کے رستے کی طرف بہت تیزی سے دوڑ رہا ہے، غیبت سے بھی بچ رہا ہے، حرام کاموں سے بھی بچ رہا ہے، رشوت سے بھی بچ رہا ہے، حرام غذا سے بھی بچ رہا ہے، اور دوسرے گناہوں سے بھی بچنے کی کوشش کر رہا ہے، تو پھر شیطان کہتا ہے اس نے تو میرے سارے جال کاٹ دیے. سارے جال کاٹتا بھائی آگے بڑھتا جا رہا ہے، بڑھتا جا رہا ہے، بڑھتا جا رہا ہے، تو پھر آخر میں شیطان کیا کرتا ہے کہ سب سے زیادہ مضبوط جال پھینکتا ہے. اچھا بھائی تو نے سارے میرے جو جال تھے وہ کاٹ دیے نا، پھر شیطان کہتا ہے کہ اب میں ایک اتنا شدید، اتنا خطرناک اور اتنا بڑا جال ڈالوں گا، اتنا مضبوط، کہ اب میں دیکھتا ہوں تو اس جال کو کیسے کاٹتا ہے. تو پھر آخر میں پھر وہ شیطان عورتوں کا جال ڈالتا ہے، عورتوں کا جال. تو یہ اتنا زبردست جال ہے کہ بڑے بڑے عام لوگوں کی تو بات ہی نہیں ہو رہی، عام لوگ تو بیچارے نکلنے نہیں چاہتے نہ بچنا چاہتے ہیں، تو ان کا تو معاملہ ہی الگ ہے، لیکن جو لوگ بچنا بھی چاہتے ہیں تو اکثر وہ بھی پھنس جاتے ہیں اور اس جال میں، جال کا شکار ہو جاتے ہیں، پھر نفس اور شیطان کے ہاتھوں بیچارے وہ ذلیل ہو جاتے ہیں، اور جو شیطان ان سے کام کروانا چاہتا ہے وہ پھر ہو جاتا ہے. لیکن یہ بھی اسی وقت ہوتا ہے جب آدمی قرآن اور سنت کی باتوں کو چھوڑ دیتا ہے، اپنے شیخ سے اپنی اصلاح نہیں کراتا، اور اپنے جو معاملات ہیں اپنے شیخ ہوتے ہی بھی ڈسکس نہیں کرتا، تو اس کے بعد پھر شیطان کے لیے وہ ترنے والا بنتا ہے. ورنہ اگر اللہ کا فضل ہو، بندہ گناہ سے بچنا چاہتا ہو عورتوں سے بھی، اور اللہ کا فضل ہو اور اس جستجو میں رہتا ہو کہ نفس اور شیطان مجھے پکڑ نہ لے، اور چوکنا رہتا ہو ہرن کی طرح سے हिरण जिस तरह चौकन्ना रहता है, इस तरह वो भी चौकन्ना रहता हो कि कहीं कोई मेरा शिकारी यानी औरतों का औरत किसी शिकारी के रूप में आके मेरा शिकार ना कर डाले, तो फिर वो भी फिर चौकन्ना रहता है। बस ये चौकन्ना रहना और दिल में खौफ और डर रखना, इस चीज़ का एहसास रखना कि कहीं कोई हसीना आके मेरे ईमान को ले ना उड़े, अंदर से मेरा तक़वा लेके ना उड़े, मैं बर्बाद ना हो जाऊँ। जब वो चौकन्ना रहेगा तो फिर अल्लाह पाक की रहमत उसको बचाती है, तो फिर अल्लाह पाक खास वल उसके ऊपर फरमाते हैं। ये कब होता है? लेकिन कोई बंदा बचना भी तो चाहे, यहाँ तो अक्सर लोगों का ना इरादा होता है ना बचना चाहते हैं, तो कैसे मामला होगा? तो चौकन्ना आदमी को रहना चाहिए और नफ्स को कभी ढीला नहीं छोड़ना चाहिए। बाज़ दफ़ा इंसान जो होते हैं वो उनको मौका नहीं मिलता गुनाहों का। एक होता है इख्तियारी तकवा, एक होता है गैर इख्तियारी तकवा, एक होता है तकवे से वाकई इंसान रहता है, एक होता है मजबूरी का तकवा। बाज़ लोग बाज़ मशाय बुज़ुर्गों ने बहुत एक बात प्यारी फरमाई कि एक बाज़ होता है मजबूरी का तकवा कि भाई कुछ मौका ही नहीं मिल रहा तो मुत्तकी बन गए, क्या करें भाई, कहीं से कोई लाइन ही नहीं मिल रही है, कहीं से कोई ख़वातीन नज़र करम ही नहीं कर रही, देख ही नहीं रही हमारी तरफ, तो क्या करें, तो फिर सूफ़ी साहब बन गए, अरे तुम क्या नहीं देखती, हम तुम्हें खुद नहीं देख रहे, जाओ, है ना। तो ये है मजबूरी का तकवा। तो भाई ये मजबूरी के तकवे से काम नहीं बनता, अल्लाह देख रहे हैं कि ये बेचारा मजबूर बना हुआ है, ये इसको कोई घास नहीं डाल रहा, जिस तरह गधे को घास डाली जाती है ना चर जाता है, तो ये भी गधा ही है, अभी इसको घास मिलेगी फ़ौरन चरना शुरू हो जाएगा, अभी इसको कहीं से कुछ कोई आजमाइश आ गई तो फिर ये फ़ौरन आवाज़ को नरम कर लेगा और मीठे बिल्कुल सॉफ्ट आवाज़ में बातचीत शुरू कर देगा, घेरने की नहीं, तो फ़ौरन सारा जो उसका तकवा है वो धरा का धरा रह जाएगा। तो एक मजबूरी का तकवा ना हो कि भाई कहीं से कोई ऑफ़र नहीं आ रही तो मुत्तकी बन गए, तो बाज़ लोगों का यही हाल होता है। तो भाई ऑफ़र मिले या ना मिले, आदमी तकवे से रहे, बस अल्लाह के नहीं तकवे से रहे, तो इंशाअल्लाह ताला वो मंजिल मकसूद तक पहुंच जाएगा। तो और नफ्स का भी बड़ा अजीब मिजाज है, ये तो मजबूरी का तकवा बताया ना। एक और वाक़ा हज़रत वाला रहमतुल्लाह सब ने सुना, एक ये भी मौलाना रूमी रहमतुल्लाह की दूसरी एक हकायत है कि एक आदमी था वो किसी सर्द इलाके में गया जहाँ पर बर्फ़बारी थी अपने गांव से, तो बर्फ़बारी थी तो वहाँ उसने देखा कि एक बहुत बड़ा जो सांप है अजदहा, जिसको अजगर सांप भी बोलते हैं, अजदहा बहुत बड़ा अजदहा, बहुत मोटा और बहुत लंबा सांप, वो बर्फ़ में दबके सर्दी से वो मर गया। उसने कहा भाई तो इतना बड़ा सांप है, चलो मुर्दे ही लेके चलूँ अपने गांव में, तमाशा रहेगा, लोग देख के हैरान होंगे, गांव वालों ने कभी इतना बड़ा सांप नहीं देखा। बारह लोग लपेट लपाट के किसी तरह से अपने गांव लेकर आ गया। अब वो सर्द इलाका था, वो उसको मुर्दा समझ रहा था, लेकिन वो था वो जिंदा सांप। हुआ क्या, जब वो गांव लेकर आया तो वहाँ का मौसम गर्मी वाला था, जब धूप की शुआएँ लगीं सूरज की, गाँव वाले इकट्ठा हो गए, तो फिर क्या हुआ, लोग चारों तरफ से उसको घेर के खड़े हो गए, अवधे को देखने लगे, हैरान हो गए, अजीब अजीब बातें करने लगे। तो जैसे ही शुआएँ उसके ऊपर लगीं तो उसके अंदर जो बर्फ़ थी जिससे वो बिल्कुल सुकड़ गया था और सर्द पड़ गया था और लोग उसे मुर्दा समझ रहे थे, लेकिन जब दौरान खून गर्दिश करने लगा सांप के अंदर धूप की शुआओं की वजह से, तो फिर उसने आँखें खोली। जब आँखें खोली तो फिर उसने दौड़ना शुरू कर दिया, लपकना शुरू कर दिया, इधर भाग लोग, आधे लोग उधर भागे, आगे आधे लोग उधर भागे, वो शिकारी जो था खुद भाग गया। तो मौलाना रूमी रहमतुल्लाह शिकायत के ज़रिए बयान करते हैं कि बाज़ दफ़ा गुनाहों के असबाब आदमी को नहीं मिलते, तो वो समझता है कि शायद मेरा नफ्स ठंडा हो गया, शायद मुझे तकवा हासिल हो गया, मैं पहले जैसा नहीं रहा, और ज़िक्रुल्लाह भी करता है, कुरान पाक और नमाज, कुरान जिक्र, अस्कार और गुनाहों के असबाब भी उसको नहीं मिल रहे होते बाज़ दफ़ा। तो वो नफ्स और शैतान कहते हैं तुम सही के सूफ़ी बन गए हो, कलंदर से तो कम तुम बने नहीं, अब शायद तुम कलंदर तो कम अज़ कम हो ही गए होगे। तो वो उसको नफ्स और शैतान उसको मुतमईन कर देते हैं और बड़ाई दिल में डाल देते हैं, लेकिन दूसरे लम्हे ही जो होता है कि वो अल्लाह पाक उसका तकवीनी तौर पे उसको आईना दिखा देते हैं, ताकि उसका वो जो तकब्बुर और वो जो खाम ख्याली है वो दूर हो जाए। तो तकवीनी तौर पे बाज़ दफ़ा ऐसा होता है कि आजमाइश आ जाती है, कुछ ख़वातीनों से उसके मामला शुरू हो जाते हैं गैर इख्तियारी तौर पर। तो फिर वही बात कि चूँकि नफ्स ठंडा इसलिए लग रहा था क्योंकि बर्फ़बारी थी, मौका नहीं मिल रहा था, धूप की शुआएँ पड़ी यानी ख़वातीन की जब सोबत मिली तो नफ्स में हरकत शुरू हो गई। तो नफ्स में हरकत शुरू हुई तो अब पता चलेगा कि ये सूफ़ी साहब कितने बड़े मुत्तकी हैं, कितने बड़े अल्लाह वाले। हाँ, नफ्स में हरकत पैदा हो जाना, गंदे ख्यालात का आना, ये कोई गुनाह नहीं है, ना ये कोई बुरी चीज़ है, बल्कि ये है कि जो नफ्स के तकाजे गंदे उठे उसके ऊपर अमल किया नहीं किया और नफ्स को मारा नहीं मारा। तकाजे तो उठेंगे, जैसे हम रोज़े में होते हैं तो उसमें बहुत दिल चाहता है हम ठंडा पानी पिएं, बहुत दिल चाहता है हम खाना खाएं, तो उससे रोज़ा थोड़ी टूटता है जब तक उन तकाज़ों पर अमल नहीं करेंगे। पानी पी लिया, खाना खा लिया, रोज़ा टूट गया, ختم ہو گیا روگا. تو بس یہی معاملہ ہے کہ گندے تقاضے اٹھیں آنے دیں, خود سے دل میں لے کر نہ گندے خیر آ رہے ہیں آنے دیں, لیکن تقوی سے رہیں, ان گندے تقاضوں پر عمل نہ کریں تو اس سے آدمی ولی اللہ بن جاتا ہے, یہ راز ہے. تو جب آدمی عورتوں کے ساتھ یہ معاملات ہوں تو اگر اس وقت وہ اپنے نفس کو کنٹرول نہیں کر پایا اور ان سے بدنظری شروع کر دی اور فالتو بات چیت بھی شروع کر دی اور پینگیں بڑھانا شروع کر دیں, تو دلیل ہے کہ اب اس کے اندر خون کے اندر نفس کی جو آمیزش تھی وہ بہت زیادہ تیز دوڑنے لگی, خون میں حرکت جو تھی شیطانیت کی تیزی سے بڑھنے لگی, ابھی اللہ کے عشق رفتے سے بہت دور ہے. حضرت والا رحمۃ اللہ فرماتے تھے اگر دیکھنا ہو کوئی کتنا بڑا اللہ والا ہو تو اس کا نام اس کی نماز مت دیکھو, قرآن مت دیکھو, ذکر اذکار مت دیکھو, صدقہ خیرات مت دیکھو, بلکہ اس کا حج عمرہ کثرت سے جانا بھی مت دیکھو. پھر حضرت بہت لوگ حیران ہوئے, حضرت کیا چیز رہ گئی؟ فرمایا یہ چیزیں مبارک تو ہیں, یہ چیزیں دیکھو, لیکن ان چیزوں کے ساتھ واقعی دیکھو اگر کبھی نہ چاہتے بھی نہ محارم عورتوں اور لڑکیوں سے اس کا کبھی واسطہ پڑ جائے اور اس وقت اس کی نظریں زمین میں گڑ جائیں, بات بھی کر رہا ہے لیکن مجبوراً تو زمین میں نظریں اس نے گاڑ لی ہیں, تو سمجھ لو اس کا رابطہ آسمان والے کے ساتھ ہے, اس زمین والے کا رابطہ آسمان والے کے ساتھ ہے, واقعی یہ کچھ ہے اور اللہ والا ہے. اور جو سارے نیک اعمال کے ساتھ جو آدمی نہ محرم سے احتیاط نہیں رکھتا, بدنظری کرتا رہتا ہے اور کوئی احتیاط بھی نہیں رکھتا, تو پھر سمجھ لو کہ ابھی یہ بہت دور ہے اللہ کے عشق کے رستے سے. ہاں نیک ہے, نیک آدمی کہہ سکتے ہیں ہم, دیندار کہہ سکتے ہیں, لیکن متقی کہنا ایسے لوگوں کو جائز نہیں ہے. متقی کہتے ہی اس کو ہیں کہ جو لوگ نیک اعمال کے ساتھ گناہوں سے بچنے کا غم اٹھاتے ہیں. تو ہر آدمی جو دیندار بھی اگر ہو تو اکثر جو لوگ ہوتے ہیں وہ نیک ہوتے ہیں لیکن متقی نہیں ہوتے. لیکن یہ بھی مبارک ہے کہ پہلے آدمی دیندار ہوتا ہے, پھر نیک ہوتا ہے, پھر آخر میں تقویٰ آتا ہے. شکر ہے کہ چلنا تو شروع کیا, ایک وقت آئے گا جو لوگ جو نیک اور دیندار لوگ ہیں انشاءاللہ اللہ پاک انہیں تقویٰ بھی نصیب کر دے گا, لیکن وہ لوگ جنہوں نے بھی چلنا ہی شروع نہیں کیا تو ان کی نہیں تو دلی دور رفت, ان کی نہیں تو دلی بہت دور ہے, یعنی منزل بہت دور ہے, تو ان کو بھی چاہیے کوشش کریں. تو یہ معاملہ ہے. تو یہ جو خون میں جو گردش پیدا ہوتی ہے تو پتہ چلا, یعنی جب گناہوں کے جب اسباب ملتے ہیں تو اس وقت پتہ چلتا ہے کہ اس کے نفس اس کا نفس کتنا ٹھنڈا ہوا. نفس کبھی نہ مرتا ہے نہ ٹھنڈا ہوتا ہے, یاد رکھیے گا, نفس نہ کبھی مرتا ہے نہ کبھی ٹھنڈا ہوتا ہے, یہ تو اس کو موت تک ایک جنگ ہے. ارے اس سے کشتی تو ہے عمر بھر کی, کبھی وہ دبا لے کبھی تو دبا لے. خواجہ صاحب رحمۃ اللہ فرماتے ہیں کہ جو عاشق ناکام ہوتا رہے عمر بھر بھی, جو عاشق ناکام ہوتا رہے عمر بھر بھی تو ہاتھ پیر بھی یوں بھی ڈھیلے ڈھالے نہ چھوڑے, ہاتھ پیر بھی یوں بھی ڈھیلے ڈھالے نہ چھوڑے. ارے اس سے کشتی تو ہے عمر بھر کی, کبھی وہ دبا لے کبھی تو دبا لے. تو یہ موت تک کا معاملہ ہے. اور آخر میں جو خواجہ صاحب نے فرمایا کہ کبھی وہ دبا لے کبھی تو دبا لے, یعنی آخر میں تو ہی دبائے گا, یہ اس میں ایک نوید ہے, خوشخبری ہے کہ انشاءاللہ جو لوگ لگے رہتے ہیں تو ایک وقت آتا ہے کہ اللہ پاک نفس اور شیطان سے پیچھا چھڑا کر انہیں نفس اور شیطان کو پٹخوا دیتے ہیں اور وہ پھر وہ بھی فاتح ہو جاتے ہیں. لیکن آدمی مایوس نہ ہو, جنگ کرتا رہے اور طلب صحیح رکھے نفس اور شیطان کو کچلنے کی, کیونکہ بھائی نفس اور شیطان کو جو کچل نہیں پایا تو وہ سمجھ لیں موت تک ناقص رہے گا وہ, ناقص رہے گا وہ. تو یہ نفس کشی کرنا اور نفس کو ہاتھوں میں لے لینا, نفس کے اوپر غلبہ پا لینا, بھائی ساری محنت اسی کے اوپر ہے, مجاہدات اسی ہی کہتے ہیں کہ مجاہدات نفس کشی. یہ تو ہم پرانی کتابوں میں پڑھتے ہیں تو یہ الفاظ ہمیں نظر آتے ہیں, یا ہم سمجھتے ہیں شاید یہ بزرگوں کی باتیں ہیں, ہم کہاں بھائی ایسا نہیں ہے, بلکہ نفس کشی کرنا, حرام آرزوؤں کا خون کرنا, مجاہدات کرنا, یہ ہر مسلمان ادنا مسلمان کے اوپر بھی فرض ہے, واجب ہے کہ اپنی حرام آرزوؤں کا خون کرے, مجاہدات کرے, نفس کشی کرے. یہ کوئی خانقاہوں کا اس سے کوئی تعلق نہیں ہے, اس کا تعلق صرف اولیاء اللہ کے کسی خاص گروہ سے نہیں ہے, بلکہ ہر ادنا سے مسلمان پر بھی واجب ہے کہ ان اعمال کو کرے. ہاں اتنا ضرور ہے کہ جب آدمی یہ کام کرنے لگتا ہے تو پھر وہ اولیاء اللہ کی صف میں شامل ہو جاتا ہے, پھر وہ عام بندہ نہیں رہتا. جتنے بھی لوگوں کو جو مراتب اعلیٰ جن کو نصیب ہوئے ہیں بھائی, ان سب نے نفس کشی کری ہے, یعنی اپنے حرام آرزوؤں کا انہوں نے خون کیا. اور اللہ پاک آزماتے بھی ہیں, اللہ پاک آزماتے بھی ہیں اپنے بندوں کو, ولیوں تک کو اللہ پاک آزماتے ہیں. اور بہکنے والی جہاں تک بات ہے بھائی, کوئی ولی بھی بہک سکتا ہے, کیونکہ معصوم صرف انبیاء کرام کی ذات ہوتی ہے. جیسے مولانا شاہ حکیم الامت مولانا اشرف علی تھانوی صاحب رحمۃ اللہ سے کسی نے پوچھا, حضرت کیا کسی اللہ والے سے زنا ہو سکتا ہے؟ تو تھانوی صاحب رحمۃ اللہ نے ارشاد فرمایا کہ زنا ہو تو سکتا ہے, کیونکہ وہ معصوم نہیں ہوتے, ہو تو سکتا ہے لیکن ہوتا نہیں ہے, معصوم نہیں ہوتے بلکہ محفوظ ہوتے ہیں، محفوظ کر دیے جاتے ہیں، محفوظ کر دیے جاتے ہیں گناہوں سے. لیکن یہ سمجھنا کہ ان سے وہ گناہ نہیں ہو سکتا تو یہ چیز صحیح نہیں ہے. لیکن ہاں، اگر تھانی صاحب رحمۃ اللہ آگے فرمایا، اگر کسی اللہ کے ولی سے بالفرض اگر یہ زنا ہو بھی گیا نفس اور شیطان کے بہکاوے میں آ کر، یا کچھ حالات ایسا پیدا ہو گئے، تو پھر اس کی توبہ بھی، پھر جس مقام سے وہ گرا ہے پھر توبہ بھی اسی مقام کی ہوگی، عرش کے پائے ہلا دے گا. کہ جو آدمی جس مقام کا ہوتا ہے اور جس مقام سے وہ گرتا ہے، پھر اس کی توبہ بھی اسی مقام کی ہوگی. کیا مطلب؟ عرش کے پائے ہلا دے گا رو رو کے، جان دے دے گا رو رو کے کہ آہ میں نے کس اللہ کی نافرمانی کر دی. تو اس کی بھی جو توبہ ہوگی پھر وہ بھی عارف باللہ توبہ ہوگی، وہ عام پھر توبہ نہیں ہوگی. ایک بزرگ تھے، حج پہ جا رہے تھے، وہ پرانے دور کی بات ہے. تو ایک بیچ میں جنگل پڑا، تو اکیلے تھے، جنگل ویرانہ سناٹا، کوئی نہیں، مریدین بھی ان کے ساتھ تھے. تو مریدین کو کھانا وغیرہ لینے کے لیے بھیج دیا، تو کوئی بھی نہیں تھا، اکیلے تھے، اور وہ بھی کافی ٹائم لگتا جنگل کو کراس کرنا پھر آنا. تو اپنے وہ جنگل میں ایک کونے میں بیٹھے ہوئے تھے وہ، تو اچانک ایک بہت ہی حسین و جمیل خوبصورت عورت آ گئی، بے انتہا حسین. تو فرماتے ہیں کہ میں نے نظر نیچی کر لی اس کو دیکھ کے، اور پھر وہ آئی اور پھر اس نے کہا مجھے کچھ حاجت ہے. تو میں نے کہا بھائی کھانا تھوڑا سا ہے اور میں نے کھانا لینے ہی بھیجا ہے، کم ہے لیکن تمہیں پورا ہو جائے گا، تو یہ لو روٹی سالن لے لو. تو جب وہ انہوں نے کہا بھوکی ہے شاید، تو کھانا دینے لگے تو کہنے لگی کہ آپ نے حضرت مجھے میرے بارے میں غلط اندازہ لگایا، میں روٹی کھانے کی مجھے حاجت نہیں ہے، مجھے وہ حاجت ہے جو ایک عورت کو ایک مرد سے ہوتی ہے. جب یہ سنا تو وہ ایک دم سے گھبرا گئے، ڈر گئے. اب ظاہری بات ہے جنگل ویرانہ سناٹا، مریدین بھی بہت دور، بہت ٹائم لگتا ان کو آنے میں، کوئی دیکھنے والا نہیں. تو کہنے لگے کہ میرے نفس میں زبردست ایک زلزلہ آنا شروع ہوا، اور پھر میں نے کہا اللہ پاک میں کیا کروں، سب کہاں بھاگ کے جاؤں. تو بس اسی وقت میں سجدے میں گرا اور میں نے زارو قطار پھوٹ پھوٹ کے رونا شروع کر دیا. اتنا رویا، اتنا رویا کہ وہ عورت خوفزدہ ہو کے ڈر کے بھاگ گئی، چلی گئی. تو یہ تھا مقصد تھا کہ جب کچھ نہیں ہوتا تو پھر آدمی جتنا اختیار میں ہوتا اتنا ہی کر لیتا. بھاگ نہیں سکتے تھے، کہاں جاتے جنگل میں بےچارے، تو انہوں نے رونا شروع کر دیا کہ اللہ بس تو ہی بچا لے مجھے. کیونکہ یہ مطلب کیا مطلب تھا، ان باتوں سے پتہ چلتا ہے کہ نفس ان کے اندر بھی تھا، انہوں نے حسن کی تعریف بھی کری، نظر پڑی، نظر نیچی بھی کری، تو دل میں زلزلہ آنے لگا. مطلب ایک شہوت اٹھی، تقاضے اٹھے. ولیوں کو تو جو نفس ہوتا ہے وہ تو بہت اور لطیف ہو جاتا ہے، عام لوگوں سے زیادہ ان کے اندر شہوت کے تقاضے ہوتے ہیں اور مردانہ قوت بھی ہوتی ہے. لیکن کیا، اللہ کا خوف، اللہ کی محبت ساری چیزوں پر غالب ہوتی ہے. اس وجہ سے انہوں نے رونا شروع کر دیا، اللہ بس تو ہی بچائے گا تو بچائے گا، ورنہ میں نہیں بچ سکتا. یہ مقصد تھا رونے کا کہ اللہ بس میں فیل ہو گیا، بس اب کچھ میرا کچھ بھروسہ نہیں، مجھ سے کہیں بدکاری نہ ہو جائے، مجھ سے زنا نہ ہو جائے. خوف زدہ ہو گئے، ڈر گئے، رونا شروع کر دیا. تو پھر اللہ کی رحمت آئی، اس عورت کو اللہ نے بھگا دیا، اس کے دل میں ڈالا. اسی طرح اسی بات کو حضرت یوسف علیہ السلام نے بھی فرمایا. سورہ یوسف میں قرآن پاک کی ایک آیت ہے، جب زلیخا کی شر سے بچ گئے تھے. تو ابھی اس پہ ایک اور بات یاد ہے، ابھی آپ وسلم کی جو حدیث شریف سنائی کہ مضبوط ترین جال جو ہیں وہ عورتیں، آپ وسلم فرما رہے ہیں. اور دوسری حدیث شریف میں فرمایا کہ زہر میں بجھا ہوا تیر، رسول اللہ فرما رہے ہیں. اور اسی طرح اللہ پاک قرآن پاک میں زلیخا نے جب یوسف علیہ السلام کو بدنام کرنے کی کوشش کی، اپنی طرف راغب کرنے کی کوشش کری، تو اللہ پاک عورتوں کے بارے میں فرما رہے ہیں کہ عورتوں کو جو مکر ہوتا ہے بہت ہی شدید اور سخت ہوتا ہے. اللہ پاک قرآن میں تیسری جگہ یہ فرما رہے ہیں کہ عورت کا مکر، اور عورت کا جو مکر اور اس کی جو انداز دل ربائی ہوتی ہے، یعنی جس طرح سے وہ مردوں کو اپنی طرف راغب کرتی ہے، بہت ہی شدید اور سخت ہوتا ہے. اللہ نے بھی اس بات کی گواہی دے دی کہ عورت کے فتنے سے بچنا، لڑکیوں کے فتنے سے بچنا بھائی اتنا آسان نہیں ہے، جب تک کسی مرشد کا، کسی اللہ والے کا کوئی افسر پہ ہاتھ نہ ہو اور آدمی خود بھی بچنا چاہے اور اپنی اصلاح کراتا رہے تو پھر امید کی جا سکتی ہے کہ وہ بچ جائے. صحیح ہے. اور اسی پر ولایت بھی موقوف ہے، خالص گناہ سے بچنے کے اوپر بھی ولایت موقوف ہے، کیونکہ اس میں لذت بہت ہے، اس گناہ میں لذت بہت ہے. تو یہ معاملہ ہے. تو یوسف علیہ السلام فرماتے ہیں جب زلیخا کی شر سے اللہ نے ان کو بچا لیا اور ان کی پاک دامنی ثابت ہو گئی، تو یوسف علیہ السلام کی جب لوگوں نے تعریف کری کہ بھائی آپ تو بہت پاک دامن اور بہت زبردست ہے اور ایسے اور ویسے، تو اب وہی کہ فخر نہ آ جائے، تکبر نہ آ جائے، وہی بات. تو کیا جواب دیا حضرت یوسف علیہ السلام نے؟ انہیں ارشاد فرمایا کہ جس کا خلاصہ یہ ہے کہ انہوں نے فرمایا کہ لوگوں کو کہ نفس تو ہر انسان کو بری بات ہی بتلاتا ہے، نفس تو ہر انسان کو بری بات ہی بتلاتا ہے، سوائے اس نفس پر جس پر اللہ رحم کرے. ذرا غور کریں، قیامت تک ہمیں جو ہے وہ نفس امارہ کی شرارتوں سے بچنے کا نسخہ مل گیا. کیا فرمایا یوسف علیہ السلام نے کہ ہر انسان کا نفس بری بات ہی بتلاتا ہے, ہر انسان کا نفس اس کو بری بات ہی بتاتا ہے سوائے اس نفس پر جس پر اللہ رحم کرے. یہ نقطہ ہے اصل چیز ہمیں نوٹ کرنے والا, کیا کہ ہمیں اللہ کی رحمت کی طرف متوجہ ہونی چاہیے, بھیک مانگنی چاہیے, رونا چاہیے, گڑگڑانا چاہیے, اللہ پاک اپنی وہ رحمت عطا فرما دے جس سے میں نفس اور شیطان کے مکر و فریب سے بچ جاؤں. خاص طور پہ آج کل یہ عورتوں کے فتنے بہت ہی خطرناک ہیں, تو اللہ پاک ہم سب کو اس سے بچائے. تو یہ معاملہ ہے. تو آج یہ ہے کہ اللہ ما رحم ربی, یہ اس صفت کو اللہ کی رحمت کو پکارنا چاہیے اور اللہ سے کہنا چاہیے اللہ مجھ پر اپنی خاص رحمت فرما. تو پتہ چلا جب تک بندہ رحمت اللہ کی رحمت کے سائے میں رہتا ہے تو اس گناہ سے اور بہت سے گناہوں سے بچا رہتا ہے, اور جب کوئی بندہ اللہ کی رحمت کے سائے سے باہر آتا ہے تو پھر نفس اور شیطان اس کو پکڑتے ہیں. تو اس کا طریقہ یہ ہے کہ اللہ کی رحمت کے سائے میں رہنے کا بزرگوں نے ایک ترتیب یہ بتائی ہے کہ آدمی خوب تقوی سے رہنے کی کوشش کرے, لیکن انسان ہے کبھی بچتی تقاضوں کی وجہ سے اگر گناہ ہو گیا تو اس گناہ کے بعد توبہ کرنے میں دیر نہ کرے, اس گناہ کے بعد توبہ کرنے میں دیر نہ کرے, فوراً توبہ کر لے, فوراً جیسی فرصت ملے چند منٹوں میں چند گھنٹوں کے اندر اندر. یعنی اگر گھر میں اگر کوئی گناہ ہو گیا تو یہ انتظار نہ کرے میں شام میں کروں گا, یہ بھی پہلے کھانا کھا لوں, نہیں بھائی, اگر ابھی گناہ ہوا اور ٹائم بھی ہے تو فوراً اسی وقت ہی کمرہ بند کرو اور دیر تک روتے رہو, رونا نہ ہے تو رونے والی شکل آدمی بنائے اور اللہ سے دیر تک آہو مناجات پیش کرے اور اللہ سے بولے اللہ پاک یہ مجھ سے نالائقی ہی ہوئی کیوں, اللہ تو مجھے معاف فرما دے. جب تک قلب میں سکون نہ ملے توبہ کرتا رہے تو یہ بندہ پھر اس کا ایگزٹ خروج نہیں ہوتا اللہ کی رحمت سے, اللہ کی دائرہ رحمت سے اس کا خروج نہیں ہوگا. تو وہ اللہ ما رحم ربی کے سائے کے اندر رہے گا, انڈر میں رہے گا اللہ کی رحمت کے. ہماری بات سن میں, اور جب بندہ توبہ نہیں کرے گا اور وہ عادتاً گناہوں میں مشغول رہے گا پھر اللہ بھی دیکھتے ہیں, اب کہتے ہیں اب تو دور ہو جا, اللہ کی رحمت سے دور ہوا تو پھر اس لفظ کو کہا جاتا ہے لعنت, لعنت زین العین نظر ناز, وہ کہ آپ اسلم کی حدیث شریف بھی ہے نا کہ اللہ پاک اس پر لعنت فرما جو بدنظری کرے اور اس پر بھی جو اپنے آپ کو بدنظری کے لیے پیش کرے. تو پتہ چلا لعنت کا مطلب کیا ہوتا ہے کہ اللہ پاک, یہ حدیث شریف میں آپ سلم بد دعا دینا, اللہ پاک اس بندے کو پر لعنت فرما جو بدنظری کرے, اور ان عورتوں پر بھی لعنت آ جاتی ہے جو اپنے آپ کو پیش کر رہی ہیں بے پردہ. لعنت کا مطلب ہے کیا؟ لوگ کہتے ہیں لعنت لعنت, بھائی لعنت کا مطلب ہے بود ان رحمہ, یعنی اللہ پاک اس بندے کو اپنی رحمت سے دور کر دے. ابھی رحمت کی بات ہو رہی تھی, اب لعنت کی بات ہو رہی, تو رحمت رحمت جو ہوتی ہے وہ اپوزٹ ہوتی ہے لعنت کی, اور لعنت کا جو اپوزٹ ڈائریکشن جو ضد ہے وہ رحمت ہے. تو ہم لعنت میں رہتے ہیں یا پھر رحمت میں رہتے ہیں, یاد رکھیے گا, یا تو ہم اللہ کی رحمت میں ہیں یا پھر اللہ سے دور ہیں. اللہ کی رحمت سے دور ہوگا, اللہ کی رحمت سے دور ہوئے تو مطلب اٹس مین کہ ہم لوگ لعنت میں چل رہے ہیں, اور لعنت میں ہم لوگ اللہ پاک نہیں کرتا, یاد رکھیے گا, اللہ اپنی رحمت سے دور ہمیں نہیں کرتا. ہم بار بار گناہ کرتے رہتے ہیں, توبہ نہیں کرتے یا توبہ میں بہت دیر کرتے ہیں, اس کے بعد پھر جو رحمت کا سایہ ہوتا ہے ہمارے اوپر سے ہٹ جاتا ہے اور لعنت رسول اللہ علیہ وسلم کی پھر ہمارے اوپر امپلیمنٹ ہو جاتی ہے. پھر اس کے بعد دل میں گھبراہٹ, وحشت, اور پھر بے قراری, بے چینی, نیند صحیح طرح سے نہ آنا, نماز قرآن ذکر اذکار میں دل نہیں لگنا, گناہوں میں دل لگنا, یہ ساری اس کی علامتیں کہ یہ بندہ اٹس مین کہ اللہ کی رحمت کے سائے سے دور جا چکا ہے, لعنت میں آ چکا ہے. تو یہ خرابی کہاں سے ہوئی؟ گناہ ہونے پر نہیں ہوئی, نقطہ سمجھ لیں. گناہ کرنے سے پریشانی نہیں ہوتی, گناہ کرنے سے عذاب نہیں آتا, گناہ کرنے پر پریشانی, عذاب, یہ لعنتی چیزیں نہیں آتی. یاد رکھیے گا, بہت اہم بات ہے یہ. گناہ کرنے کے بعد اللہ پاک دیکھتے ہیں کہ بھائی دیکھو چلو میں نے اس کے اندر نفس امارہ رکھا, اللہ نے خود فرمایا فالحمہا فجورا و تقواہا, کہ ہم نے انسان کے اندر گناہ کا بھی مادہ رکھا اور تقوی کا بھی مادہ رکھا, دونوں چیزیں رکھی. انسان ہے بھائی, شیطان نے بہکایا ہو گیا گناہ, اللہ بھی کہہ رہے ہیں بھائی تجھے نفس اور شیطان نے بہکایا, تو نے میری نہیں سنی, تو نے نفس اور شیطان کی مانی اور تو نے وہ گندا کام کر لیا, گناہ کا کام کر لیا. لیکن جب نفس امارہ کا زور ٹوٹ گیا, وہ پریشر بھی ریلیز ہو گیا, تو ٹھنڈا بھی ہو گیا, اپنے نفس اور شیطان کی مان لی, اب توبہ کرنے میں تجھے کیا دے رہا ہے؟ احساس ہو جائے. اب کیا ہوا کہ چلو اس وقت تو آدمی نے کہہ دیا جی میں جذبات سے مغلوب ہو گیا تھا, نفس اور شیطان نے پکڑ لیا تھا, بھائی مان لیا. تو توبہ کرنے میں کون سے نفس اور شیطان نے پکڑا ہوا ہے؟ توبہ کرنے میں دیر کیوں کی جا رہی ہے؟ تو پتا چلا کہ نہیں, یہ بندہ آدھی مجرم ہے, یہ نظر چور ہے, یہ اس لیے توبہ نہیں کر رہا کہ اگر میں نے توبہ کر لی تو آئندہ اگلے جو مزے آ رہے ہیں پھر اس کو بھی چھوڑنا پڑے گا. تو یہ چاہ رہا ہے کہ पहले मैं खूब ढेर सारे गुनाह कर लूँ, बाद में देखेंगे साल दो साल के बाद। भाई फिर उसके बाद जब आदमी ये चालाकी मक्कारी दिखाता है तो फिर अल्लाह पाक की जो जो रहमत का साया होता है फिर उससे उसको इखराज हो जाता है। फिर वही बात, अल्लाह नहीं निकालते, बंदा अपनी हरकतों की वजह से अल्लाह को अपने आप को अल्लाह की रहमत के साये से निकालता है और लानत में खुद दाखिल होता है। याद रखिएगा, आप सल्लम की तो दुआ और बददुआ वो दोनों इस वक्त मौजूद हैं। बगैर आप सल्लम ने ज़ाहरी पर्दा फरमा रही है, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम की दुआ और बददुआ के जो असरात हैं वो क़यामत तक रहेंगे। जिन बातों पर आप सल्लल्लाहु अलैहि वसल्लम ने दुआएं फरमाई हैं तो जब आदमी वो अमाल करेगा तो दुआओं की लपेट में आएगा। जिन बातों पर आप सल्लम ने बददुआएं फरमाई हैं वो अमाल करेगा तो बददुआ की लपेट में आएगा। सही है ना? तो ये इस चीज़ का ख्याल रखें कि अगर कभी गुनाह हो जाए, कोशिश तो ये करें जान लड़ा के गुनाह हो ही नहीं, लेकिन इंसान है हो गया कभी गुनाह तो फिर तौबा करने में देर ना करें, तो इंशाल्लाह ताला उसका जो खुरूज है वो अल्लाह की रहमत के साए से नहीं होगा और अल्लाह की रहमत के साए में रहेगा। तो इतना आसान तरीका है, बताइए आप इससे ज़्यादा कोई आसान तरीका होगा? तो गुनाह करने पर फौरन अजाब पकड़ नहीं आती, ये भी ये दोबारा फिर बता रहा हूँ कि जब आदमी आदतन गुनाहों में मशगूल रहता है और तौबा भी नहीं करता फिर उसके बाद लानत मलामत की बद्दुओं में भी आएगा, फिर अल्लाह की तरफ से उसकी इसलाह के लिए फिर पकड़ धकड़ और परेशानियाँ फिर आना शुरू होती हैं। चलो भाई, शुरू में नालायकी दिखाई, अल्लाह की पकड़ भी आ गई, सख्ती भी आ गई, परेशानी भी अल्लाह ने भेज दी इसलाह के लिए, तो चलो भाई अब कर लो तौबा, अब तो कर लो, अल्लाह फिर रहमत बरसा देंगे। स्टेजेस होते हैं, अक्सर बता दे रहा हूँ, पहला स्टेज, दूसरा स्टेज, तीसरा स्टेज, फर्स्ट डिग्री, सेकंड डिग्री, थर्ड डिग्री। तो भाई फर्स्ट डिग्री पर आ जाओ, नहीं अगर मानोगे तो फिर उससे ज़्यादा सख्त कोई परेशानी आएगी, सेकंड डिग्री पर आ जाओ, अल्लाह की तरफ तौबा कर लो, नहीं तो थर्ड डिग्री में फिर बहुत ख़तरनाक मामला हो जाते हैं। फिर लाख आदमी तौबा भी कर ले, अल्लाह माफ़ तो कर देते, लेकिन बिस्तर से उठते उठते फिर काफ़ी अर्सा लग जाता है। तो अक्लमंदी का तकाजा ये है कि आदमी डर जाए, जो डर गया वो बच गया, शुरू में ही ज़रा सी परेशानी है बंदा डर जाए, अल्लाह पाक मैं बहुत कमज़ोर हूँ, मेरा जिस्म, मेरी रूह, मेरे आसाब बहुत कमज़ोर हैं, अल्लाह मैं परेशानी को नहीं बर्दाश्त कर सकता, मैं किसी तकलीफ़ को चाहे वो माली हो, जिस्मानी हो, रूहानी हो, किसी भी किस्म की अल्लाह बर्दाश्त नहीं कर सकता, मैं बहुत कमज़ोर हूँ, अल्लाह पाक बस तू मुझे माफ़ कर दे। तो जो शुरू में डर गया ख़त्म कहानी, बच गया हो, जो निडर बनेगा, जो बहादुर बनेगा, अल्लाह की बातों को, कुरान और हदीस की बातों को आजमाएगा या जानते बूझते हुए उसको नज़रअंदाज करेगा और अनजान बनेगा, सब कुछ जानते हुए भी नासमझ बनेगा, नन्ना काका बनेगा, अल्लाह देख रहे हैं और फिर अल्लाह से आंखें भी चुराएगा और आदतन रूटीन में अपने शबोर उसको वैसे ही रख के चलेगा, तो भाई फिर उसको पर पकड़ आएगी। फिर हज़रत वाला रहमतुल्लाह, हमारे मुर्शिद हकीम मुमत्तर साहब रहमतुल्लाह फरमाते थे इसी बात को कि दो चीज़ें आदमी को अल्लाह की पकड़ से बचाती हैं, एक तो इंसान को तकवा बचाता है गुनाहों से बचना, दूसरा तौबा और इस्तग़फ़ार, दूसरा तौबा और इस्तग़फ़ार, दो चीज़ें बंदे को बचाती हैं। अब जिसके अंदर ना तकवा और बाद में फिर तौबा इस्तग़फ़ार भी ना करे, तो तकवा ना तौबा, तो अब फरमाया मरेगा, हज़रत फरमाया अब मरेगा, हज़रत का ख़ास जुमला था, जोश में फरमाया अब मरेगा वो, यानी उस पर अब कोई अल्लाह ना करे मुसीबत आने का अंदेशा है। तो भाई अगर तकवा अगर हमारा मजबूत नहीं है तो कम अज़ कम हम तौबा तो करें, पता चला ना तकवा ना तौबा, है ना? अब तकवा मुश्किल है, माना हर एक के अख्तियार में नहीं, तो तौबा तो हर इंसान कर सकता है, तौबा तो कर लो जालिमों, क्यों अपने आप को हलाकत में डालते हो? बताइए, अल्लाह ने अपनी महबूबियत के दो दरवाजे रख दिए, इतने आसान पर्चे रख दिए, इन्नल्लाह युहिब्बुत तवाबीन और इन्नल्लाह युहिब्बुल मुत्तकीन, दोनों आयतें अल्लाह ने कुरान पाक में बयान फरमा दी। पहली क्या है, इन्नल्लाह युहिब्बुल मुत्तकीन, कि अल्लाह पाक मोहब्बत रखता है उनसे जो तकवे से रहते हैं, गुनाहों से बचते हैं। और दूसरी जगह अल्लाह ने फरमाया इरशाद, इन्नल्लाह युहिब्बु तवाबीन, के अल्लाह पाक तौबा करने वालों से ही मोहब्बत रखता है, मामूली बात नहीं है। जो लोग गुनाहों से बचने का गम उठा रहे हैं वो जिस मुकाम पे पहुंच रहे हैं, ताइबीन भी वहीं पहुंच रहे हैं, दोनों अल्लाह के प्यारे महबूब बन रहे हैं। बताइए आप इससे ज़्यादा अल्लाह की रहमत कोई होगी? कि अब क्या, कि अब इस पे की मसला है कि भाई अल्लाह पाक ने अपनी महबूबियत के दो दरवाजे रखे, कि कभी तकवा कमज़ोर पड़ जाए और तुम तकवे से रहते रहते गिर जाओ तो तुम, और ये तुम्हें लगे कि मैं अल्लाह से तुम दूर हो गए हो, तो दूसरा दरवाजा भी मैंने रखा है, तो कभी तकवा कमज़ोर पड़ जाए तो तौबा के रास्ते के दरवाजे से इन हो जाओ और मेरे मुकर्रब बन जाओ। तो अल्लाह ने अपनी महबूबियत के दो दरवाजे रखे हैं, एक तकवा और दूसरा तौबा। हम अपने लिए जो है वो चाहिए कि पहले ही दरवाजे पे हम पहले जाने की कोशिश करें, तकवे पे अगर कभी, कौन बशर बंदा बशर दावा कर सकता है कि हमसे कभी ख़ता नहीं हो सकती, तो जब कभी तकवे का दरवाज़ा कमज़ोर पड़ जाए तो फिर आदमी तौबा के दरवाजे से इन हो जाए, दाखिल हो जाए, तो वहाँ से भी अल्लाह का प्यार मिल जाएगा। ایک بزرگ تھے، کعبۃ اللہ کا طواف کر رہے تھے اور بار بار یہ کہتے جاتے تھے، اللہ پاک تو مجھ کو معفوم کر دے، اللہ کے ولی تھے، خطا ہو جاتی تھی لیکن ان کا غم بہت ہوتا تھا کہ اللہ کی میں خطا مجھ سے ہوتی کیوں ہے، گناہ ہوتا ہی کیوں ہے، تو بار بار دوران طواف وہ روتے تھے اور یہی دعا کرتے تھے، اللہ پاک تو مجھے معفوم کر دے، معفوم کر دے، معفوم کر دے، تاکہ مجھ سے خطا ہی نہ ہو، نافرمانی ہو ہی نہیں، اللہ پاک میں تیری کری نہ سکوں، مجھے تو معفوم کر دے تاکہ چکر ہی ختم ہو جائے۔ تو ان کو الہام ہوا جس کا ترجمہ یہ تھا، ان کو یہ کہا گیا ہے کہ اللہ نے فرمایا اگر میں سب کو معفوم کر دوں، سب کو معزز اور مکرم کر دوں، سب کو نبی جیسا بنا دوں، پھر انبیاء کرام ہوتے ہیں جو معصوم ہوتے ہیں، سب کو معصوم کر دوں اور نفس ہمارا سب کے اندر سے نکال دوں تو پھر ساری معصوم ہو گئے، خطا کوئی کرے گا نہیں، گناہ کوئی کرے گا نہیں، تو میری شان رحمت کس پر نازل ہوگی، میری شان غفوریت میں کس پر نازل کروں گا، شان توابیت میں کس پر ظہور کروں گا، تو سارے تو پاک صاف ہو گئے، سارے معصوم ہو گئے، تو پھر اللہ نے فرمایا کہ میری محبوبیت کے دو دروازے، کبھی تمہارا تقویٰ کمزور پڑ جائے تو توبہ استغفار سے آؤ، نالوں سے ہمارے مقرب بن جاؤ، پھر وہ خاموش ہو گئے، پھر وہ خاموش ہو گئے، کیونکہ اس میں بھی اللہ کے راز ہیں، کئی راز ہوں گے ہم کیا جانیں، لیکن ایک بہت بڑا راز دل میں یہ آتا ہے کہ بعض دفعہ اگر آدمی صرف تقویٰ ہی تقویٰ رہے، بالکل لوہا لاٹ اس کا تقویٰ چلتا رہے چلتا رہے چلتا رہے اور اس سے کبھی کوئی خطا ہوئی نہیں، نہ کبیرہ نہ صغیرہ، کوئی گناہ ہی نہ ہو، تو بعض دفعہ انسان شیطان کے نرغے میں آ جاتا ہے، شیطان اس کے اندر بڑائی ڈال دیتے ہیں، فخر پیدا کر دیتے ہیں، فخر پیدا کر دیتے ہیں، تکبر ڈال دیتے ہیں کہ تم تو بہت زبردست ہو، تم نے تو اتنے بڑے بڑے مجاہدات کر لیے، تم نے فلاں ٹائم یہ کیا، فلاں ٹائم تم نے یہ کیا، فلاں ٹائم تم نے یہ کیا، تو وہ بندہ جو ہوتا ہے وہ کبھی بھی جو ہوتا ہے وہ صحیح طرح سے یعنی وہ اللہ کے رستے پہ نہیں چل پڑے گا، تو نفس اور شیطان جو ہوتے ہیں اس کو ہلاک کر سکتے ہیں یعنی وہ تکبر ڈال کے، تو اسی طرح بعض دفعہ تکوینی طور پہ اللہ کے ولیوں سے بھی کچھ ایسی خطائیں ہو جاتی ہیں جس سے وہ اپنے آپ کو بالکل سور اور کتے سے بدتر سمجھنے لگتے ہیں، تاکہ اللہ کی ابدیت کا جو توازن ہے وہ قائم رہے، بیلنس برابر رہے، آ رہی ہے بات سمجھ میں، تو یہ راز ہوتے ہیں اللہ کے، کئی راز ہوں گے، ایک راز یہ بھی ہے، خطائیں ہو جاتی ہیں اسی طرح، لیکن کیا پھر جب وہ توبہ کرتے ہیں تو مزید اللہ کا پیار ملتا ہے ان کو۔ ایک دفعہ حضرت مولانا عبد الغنی پھلپوری صاحب رحمۃ اللہ نے کسی دیہاتی کو ڈانٹ دیا مجلس میں، وہ آیا ہوا تھا کسی بات کے اوپر، نہ پہلی دفعہ آیا تھا، نہ مرید تھا، نہ کچھ تھا، بہت سخت ڈانٹا، جلالی بہت تھے، تو اس کے بعد جب بیان ختم ہوا وہ شخص چلا گیا، تو بیان کے بعد حضرت کے دل میں آیا کہ نہ تو وہ میرا شاگرد تھا، نہ میرا مرید تھا کہ اس پر میرا حق ہوتا کہ میں جائز ناجائز بھی ڈانٹ سکتا ہے شیخ، تو وہ تو بیچارہ پہلی دفعہ آیا تھا بیان میں اور میں نے اتنا سخت ڈانٹ دیا، تو پھر ان کے دل پر بوجھ ہوا، انہوں نے کہا کہ وہ کون تھا، تو کوئی نہیں جانتا تھا، ایک شخص نے بتایا تھا، میں بھی نہیں جانتا، لیکن اتنا پتا ہے فنا گاؤں میں رہتا ہے وہ، تب وہ پھولپوری صاحب نے پھر اس بیان کے بعد پوری مجلس چھوڑ کے اس کی تلاش میں کہیں چلے گئے، اور پھر پوچھتے پاچھتے کرے مغرب ہو گئی، رات ہو گئی، ان کو کئی گھنٹے لگے، کئی گھنٹوں میں وہ پھر شخص ملا اور پھر کہنے لگے کہ بیٹا مجھے معاف کر دو اور مجھ سے غلطی ہو گئی۔ اس نے کہا حضرت یہ کیا ہوا، آپ میرے والد کی جگہ اگر آپ نے ڈانٹ دیے تو کیا ہوا؟ اس نے کہا نہیں، کوئی باپ کی جگہ ہوں، سب کچھ ہے، لیکن جب تک تم مجھے معاف نہیں کرو گے میں یہاں سے جانے والا نہیں ہوں۔ جب انہوں نے ضد کری اور جب اس نے کہا جی حضرت میں نے آپ کو معاف کیا، پھر اس کے بعد پھلپوری صاحب رحمۃ اللہ واپس لوٹ کریں، پھر پھلپوری صاحب رحمۃ اللہ ارشاد فرماتے ہیں کہ میں نے اسی رات کو آپ صلی اللہ علیہ وسلم کی زبردست زیارت کری، پہلے بھی کری تھی کریں گے، لیکن اس دفعہ جو زیارت کری تو اس طرح سے کری کہ میں نے نبی پاک صلی اللہ علیہ وسلم کی آنکھوں کے سرخ ڈورے تک دیکھ لیے، اور آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا سے میں نے ارشاد فرمایا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم کیا میں نے آپ کو آج خوب دیکھ لیا؟ تو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ہاں عبد الغنی، آج تم نے اپنے نبی کو خوب دیکھ لیا، مسکرا کے۔ اور پھر اس کے بعد یہ خواب میں دیکھا کہ ایک دریا ہے اور پھلپوری صاحب رحمۃ اللہ وہ اکیلے کشتی میں جا رہے ہیں، چپو چلا تو دیکھا ایک کشتی آ رہی ہے اور سامنے اس میں نبی پاک صلی اللہ علیہ وسلم تشریف فرمائیں، اور حضرت علی کرم اللہ جو بھی تشریف فرمائے، حضرت علی کرم اللہ جو ہے وہ بھی کشتی چلا رہے ہیں چپو سے، تو آپ صلی اللہ علیہ وسلم عبد الغنی پھلپوری صاحب رحمۃ اللہ کو دیکھ کے فرماتے ہیں کہ اے علی، میری کشتی کو عبد الغنی کی کشتی سے ملا دو۔ تو پھر اس طرح سے حضرت علی کرم اللہ جو کشتی چلاتے ہوئے آتے ہیں، اور پھر وہ کٹ کر کے جو ہے وہ کشتی جو ہوتی ہے آپ صلی اللہ علیہ وسلم کی، وہ حضرت کی کشتی سے ٹکراتی ہے۔ تو حضرت نے فرمایا جو ٹھک کر کے جو کشتی کی جو آواز ہے وہ ابھی تک میرے دل کو تڑپا رہی ہے۔ تو یہ مجاہدہ کیا، ناراض ہوئے تھے، ڈانٹا، لیکن جب معافی مانگی جا کے تو پھر کیا اللہ کی طرف سے ایک دم سے زبردست مجاہدے کی برکت سے مزید اللہ رسول کا قرب بڑھ گیا۔ تو اسی لیے جو ہوتی ہیں اچھا گمان رکھنا چاہیے. اگر کسی کو کسی شیخ کو بھی اللہ کے ولی حضرت نے فرمایا اور مشائخ فرماتے ہیں کہ اگر کسی سچے اللہ والے کو بھی اگر دیکھو کہ اس سے گناہ کی حالت میں کبھی دیکھ لو اس کو حرام کام کرتے ہوئے تو تاویل پیش کر لو, تاویل دل میں رکھ لو کہ ہو سکتا ہے کہ انہوں نے بعد میں توبہ کر لی ہو. اللہ کسی ٹائم دیکھ لیا کسی کو گناہ کرتے ہوئے, کسی نے اپنے شیخ کو دیکھ لیا مثال کے طور پہ, ہم نے دیکھا جی فلاں کام گناہ کا ہو رہا تھا, لیکن ہو سکتا ہے اس میں تاویل کر لے کہ یار ہو سکتا ہے کہ انہوں نے بعد میں توبہ کر لی ہو, اور ہو سکتا ہے توبہ کے بعد مزید اللہ کے مقرب بن چکے ہوں, میں وہیں پڑا ہوں, میں وہیں پھنسا ہوں کہ جنہوں نے یہ کیا. ارے ظالم وہ تو کئی درجے اوپر بڑھ چکے ہیں اب تک, تو وہیں پھنسا ہوا ہے. جس طرح سے ایک بیوقوف مرید تھا مولانا تھانوی رحمۃ اللہ, حضرت مولانا اشرف علی تھانوی صاحب رحمۃ اللہ کے ساتھ جا رہا تھا ٹرین میں کسی سفر میں, نیا نیا بیت ہوا تھا, تو حضرت سو رہے تھے تہجد میں, اٹھا اس نے نماز پڑھی اور صبح اس نے بیت توڑ دی. اس نے کہا حضرت معذرت میں معافی چاہتا ہوں, میں آپ کی بیت جو ہوں کرتا ہوں ختم کرتا ہوں, اور اس کی وجہ یہ ہے کہ میں نے دیکھا آپ جو ہے وہ آپ سو رہے تھے اور تہجد میں اٹھ کے آپ نے نماز نہیں پڑھی تہجد میں اٹھ کے, اور میں نے اٹھ کے نماز پڑھی تہجد کی. تو اور شیخ کا مقام تو زیادہ ہوتا ہے, تو اس کا مطلب ہے کہ یعنی میں زیادہ افضل ہوں, اس کا مطلب یہ تھا کہ میں تو آپ سے زیادہ بازی لے گیا. تو ظالم نے صرف تہجد جو نفلی چیز ہے اس پہ پرکھتے ہوئے اپنے آپ کو شیخ سے افضل قرار دے کے بیت کو فسخ کر دیا, تو بہرحال وہ بھاگ گیا, بے وقوف تھا وہ. تو یہ چیز ہوتی ہے جو آدمی کو ہلاک کر دیتی ہیں. اب ظاہر بات ہے بزرگ تھے بوڑھے تھے, بزرگ تھے اور بوڑھے تھے تو وہ نہیں انہوں نے پڑھی, اور سفر تھا ٹرین تھی, تو اس میں کیا ایسی بات تھی. ارے بھائی تم ینگ ہو جوان ہو, تمہیں اللہ نے طاقت دی ان کے مقابلے میں, تم نے پڑھ لی تو کیا کمال, تو یہ بھی تو شیخ کا فیصلہ ہے, تمہیں توفیق ہو رہی ہے تہجد میں اٹھنے کی, ورنہ پہلے تو تمہارے فرائض بھی نہیں ہوتے تھے. وہی بات کہ جب تکبر کی اصلاح نہیں ہوتی تو قدم قدم پر بات بات پر پھر اعتراضات پیدا ہو جاتے ہیں بندے کے اندر. تو یہ بات ہے. تو بھائی یہ جو چیز بتائی گئی ہے ابھی کہ نفس مارا کو کچلنا اور تقوی سے رہنا اللہ کے محبوب اور پیارا بننے کے طریقے, تو کبھی انسان سے خطا ہو جائے تو بھائی آدمی توبہ کر لے. آج ہم لوگ بیعت بھی ہو جاتے ہیں, سالوں سے مشائخ کے پاس بھی آ رہے ہوتے ہیں جا رہے ہوتے ہیں, لیکن عادتاً گناہوں میں مبتلا ہیں, نہیں بتاتے, چوری چھپے گناہ کرتے رہتے ہیں. ایک سال دو سال بیعت بھی ہوئے ہیں, تعلق بھی ہے, اللہ اللہ بھی چل رہا ہے اور گناہ کر بھی رہے ہیں دبا کے, لیکن شیخ کو اطلاع نہیں دے رہا. پھر کیا ہوتا ہے, اصلاح کے لیے پھر ڈائریکٹ اصلاح ہوگی, اصلاح کے لیے پھر اللہ کی طرف سے پھر تکوینی طور پہ ایسے حالات پیدا ہوں گے کہ پھر ڈائریکٹ آسمان سے پھر اصلاح ہوگی. اور آسمان سے جب اصلاح ہوتی ہے, اکثر بتاتا رہتا ہوں, اس میں بعض دفعہ چیخیں نکل جاتی ہیں. سب سے پیارا اور سہل اور نرم طریقہ یہ ہے کہ اپنے شیخ سے اصلاح کرا لے. پہلے حضرت فرماتے تھے کہ دو چار دن پانچ دن تک دیکھ لو, تین دن تک اگر وہ گناہ ختم ہو جاتا ہے رو دھو کے دعا مانگو, تقوی سے رہنے کی کوشش کرو. اگر تین دن گزر جائیں اور وہ گناہ نہیں چھوٹ رہا, پھر شیخ کو فوری اطلاع دو, کیونکہ مرض پرانا جب ہو جاتا ہے پھر اس کا علاج بھی مشکل سے ہوتا ہے. تو تین چار دن سے زیادہ آدمی دیر نہ کرے, فوراً شیخ کو اطلاع دے کہ حضرت میں فلاں فلاں گناہ کبیرہ میں مبتلا ہوں, عادتاً اور کوشش کے باوجود یہ گناہ مجھ سے نہیں چھوٹ رہا. تو پھر جب شیخ اصلاح کرے گا تو پھر اس کے بعد اللہ کا نظام جو ہے وہ حرکت میں نہیں آئے گا سختی کا, کیونکہ اللہ کہہ رہے ہیں واقعی یہ میرا مخلص بندہ ہے, نفس اور شیطان نے اس کو پکڑا ہوا ہے, لیکن اس کو فکر ہے, اس کو میرا خوف ہے, اس کے دل میں میرا ڈر ہے, جبھی تو اپنے شیخ سے اصلاح کرانے کا مقصد کیا ہے. شیخ کا ڈر تھوڑی, اللہ کا ڈر ہے اس کے دل میں, کیونکہ جانتا ہے اگر میں نے اصلاح نہیں کرائی تو اللہ کی طرف سے پکڑ نہ آ جائے, تو پھر شیخ سے اصلاح کرا رہے, تو شیخ کا ڈر نہیں ہے, یہ اللہ کا ڈر ہے. تو اللہ جب دیکھ لیں گے بندہ ہم سے پہلی ڈر گیا تو اللہ اس کو مزید کیوں ڈرائیں گے. لاجیکل بات بھی ہے نا, عقل میں بھی آ رہی ہے. تو جب نہ اصلاح کرائے گا, عادتاً گناہوں میں مبتلا رہے گا, اور پھر اللہ کی پرواہ بھی نہیں کرے گا, اللہ کو بھلائے گا, تو بھائی پھر اللہ پاک بھی دیکھتے ہیں, پھر ایک وقت آتا ہے پھر اصلاح کے لیے اللہ کی طرف سے پھر پریشانیاں آنا شروع ہو جاتی ہیں. تو جو بھی جس گناہ میں ہو اس کی آدمی اصلاح کرا لے جلد سے جلد, اس سے پہلے کہ دیر ہو جائے. تو یہ معاملہ ہے. تو تقوی سے رہیں, اور کبھی تقوی اگر مفلوج ہو جائے, کمزور پڑ جائے, خراب ہونے لگے, تو توبہ سے دوبارہ سے تقوی کے دریا میں غوطہ زن ہو جائے. تو توبہ سے, توبہ استغفار سے جو اس کا ایگزٹ ہوا تھا تقوی کے دریا سے, دوبارہ غوطہ زن ہونے کی اللہ توفیق عطا فرما دیتے ہیں, اور وہیں سے سلسلہ جڑتا ہے جہاں سے ٹوٹا تھا. توبہ اتنی زبردست, اتنی پیاری چیز ہوتی ہے, اور مزید 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 اللہ کے عشق میں اس کے اضافہ ہوگا. توبہ کر کے اب دوبارہ اللہ کے مقام قرب تقوی کے ذریعے میں جب غوطہ زن ہوگا تو پہلے سے زیادہ اپنے اندر پاور دیکھے گا تقوی میں توبہ کے بعد. تو کبھی توبہ کبھی تقوی, کبھی توبہ کبھی تقوی, کبھی توبہ کبھی تقوی, یہ اکثر ساتھ ساتھ چلتا رہتا ہے. لیکن ایک وقت آتا ہے کہ اللہ پاک اس کو مستقیم کر دیتے ہیں تقوی کے اوپر, پھر اس سے خطائیں نہیں ہوتی, پھر اس سے خطائیں نہیں ہوتی. लेकिन शुरू में जो होता है जब आदमी राह सलूक जब तय कर रहा होता है तो ये चलना उठना फिरना गिरना चलता रहता है। शाह हजरत हमारे दादा शेख हजरत शाह मोहम्मद अहमद शाह रहमतुल्लाह भी इसी बात को इन अल्फाज में फरमाया करते थे कि हमने तय की इस तरह से मंजिलें, यानी अल्लाह के क़ुर्ब की मंजिलें, हमने तय की इस तरह से मंजिलें, चले गिरे उठे फिर चल पड़े। हमने यानी इस तरह से मंजिलें तय की कि कभी चले गिरे उठे फिर चल पड़े, यानी चले यानी तखवे से गिरे, यानी पकड़ लिया शैतान ने नफ़ गुना हो गया फिर उठे यानी तौबा करी फिर चल पड़े। ये नहीं है कि गिर गए तो गिरे ही पड़े हैं। गटर में हज़रत ताला फरमाते थे कि फिसल जाना और है, इंसान जा रहा था ढकना खुला हुआ था, ढक्कन चोर ले गया था गटर का, रात का वक्त था बेचारा जा रहा था पैर गटर में चला गया। अब कोई गटर में पैर गिर गया तो क्या करता है आदमी, फौरन झटके से पैर निकालेगा या कहेगा हो मुझे तो बड़ा मज़ा आ रहा है मैं इस गटर से पैर निकालूंगा ही नहीं, मुझे तो मछलियाँ नज़र आ रही हैं, मुझे तो खुशबुएँ उठती हुई नज़र आ रही हैं गटर में से। कोई बेवकूफ़ ऐसा नहीं करेगा, तो फौरन पैर को निकालेगा और पैर को धोएगा, गुसल करेगा, नहाएगा धोएगा, कई दफ़ा शैम्पू से धोएगा कि गटर में मेरा पैर गिरा। तो कोई भी उस गंदगी से मुतमईन नहीं होगा। तो पैर कभी फिसल के गटर में चले जाना और है, और मुस्तकिल गटर में पैर डाल के रखना आदतन वो एक अलग मामला है। तो हजरत वाला फरमाते थे बस यही मिसाल है कि जब कभी को ख़ता हो जाना या ऐसा जैसे गटर में पैर फिसल गया, चाह तो नहीं रहता लेकिन चूक हो गई, लेकिन आदतन गुनाहों में मुब्तला रहने का मतलब यह है कि इसको गटर में मज़ा आ गया, इसको गटर में मज़ा आ रहा है, गंदगी में मज़ा आ रहा है, और गंदगियों का यह खूगर हो चुका है, गटर की बदबूएं जो हैं उसको उसमें रूहानी सुकून महसूस हो रहा है, उसमें बदबुओं के बजाय उससे खुशबुएं नज़र आ रही हैं, चलती फिरती गलने फड़ने वाली जो लाशें हैं वो उसको मुश्क और अंबर की खुशबुएं उसमें से नज़र आ रही हैं, मिसले जन्नत की हूर उसे नज़र आ रही हैं। तो वो इसलिए वो पाक साफ होने ही नहीं चाह रहा। तो भाई तो फिर इसका फिर कोई इलाज नहीं है, फिर उसका इलाज है जूता, फिर उसका इलाज है फिर जूता। गालिब ने कहा था ना वो दिले नादान तुझे हुआ क्या है, आखिर इसकी दवा क्या है, दिले नादान आखिर तुझे हुआ क्या है, दिले नादान तुझे हुआ क्या है, आखिर इस मर्ज़ की दवा क्या है। तो हजरत वाला ने फरमाया इस मर्ज़ का इलाज है जूता। तो नया कि जब खोपड़ी पे इतने चंदिया पे इतने जूते जब पड़ते हैं तो बस सारा इलाज हो जाता है, तो सारा इलाज हो जाता है। तो भाई अच्छा है कि आदमी जूते पड़ने से उसकी हिफाजत हो जाए, पहले ही आदमी बच जाए इन चक्करों में, क्योंकि इन इस रास्ते पे जिल्लत और रसाई भी बहुत बहुत ज़्यादा होती है। तो पैसा चला जाए दोबारा आ जाता है, ठीक है ना, पैसा हो गरीब हो जाए आदमी कोशिश करेगा, दुआ करेगा, रोएगा, अल्लाह से आहो नाले पेश करेगा, तकवे से रहेगा, अल्लाह फिर नवाब देते हैं। तो एक हदीस पाक का खुलासा है कि इल्म दौलत और इज्जत तीन जगह एक मुकाम पे मिले। इल्म ने कहा अगर कहीं मुझे तलाश करना हो तो बड़ी बड़ी लाइब्रेरियों में और बड़ी बड़ी दरगाहों में तलाश करना, आज के बाद मैं मिलूंगी तो तुम्हें वहाँ मिलूंगी, इल्म ने कहा। दौलत ने कहा कि अगर मुझे तलाश करना हो तो फिर बड़े बड़े महलात में बादशाहों के खजानों में तलाश करना, मैं वहाँ तुम्हें मिलूंगी, दौलत ने कहा। वो जो इज्जत थी वो खामोश थी, इन दोनों ने कहा तू क्यों चुप है, इज्जत ने कहा कि मैं जब जाऊँगी मुश्किल है मेरा आना, क्योंकि जब मैं एक दफ़ा जाती हूँ तो फिर दोबारा नहीं आती है ना, तो हर चीज़ मिलने से कोशिश से दोबारा मिल जाती है। इज्जत एक दफ़ा किसी की लुटती है तो फिर उसके बाद दोबारा बड़ी मुश्किल से आती है, बहाल होती है, अल्लाह ही फिर दोबारा उसको इज्जत दें तो दे। तो इसलिए हजरत वाला फरमाते थे कि बायज़ीद की शक्ल में, बायज़ीद बस्तामी रहमतुल्लाह एक बुजुर्ग गुजरे, तो काफ़िया मिलाने की जरूरत, फरमाया गया बायज़ीद की शक्ल में नंग यज़ीद काम मत करना, नहीं तो ये दाढ़ी टोपियाँ बदनाम होंगी, सूफियत बदनाम होंगी, अल्लाह वाले बदनाम होंगे एक की वजह से। तो इन चीज़ों से बचो, क्योंकि एक गुनाहगार आदमी जब कोई होता है बग़ैर दाढ़ी वाला, तो जब वो गुनाह हराम काम करता है तो दीन इतना बदनाम नहीं होता, इस्लाम इतना बदनाम नहीं होता, लेकिन जब कोई दाढ़ी टोपी वाला भी हो और दीन की सोहबतों का उसके ऊपर कोई लेबल भी लगा हुआ हो और फिर वो किसी हराम और शर्मनाक किसी गुनाह में अगर पकड़ा जाता है, कोई बात होती है या किसी भी मामलात में, तो फिर बहुत दीन बदनाम होता है। अगर किसी दीनी सोबत में जाता हो, किसी शेख का मुरीद हो, तो फिर वो शेख बदनाम होगा बेचारा, के बताओ इतने बड़े बुजुर्ग हैं उनका मुरीद है, क्या वहाँ ही सबक दिए जा रहे हैं, बेचारे शेख को पता भी नहीं, उसकी नालायकी की वजह से वो शेख बदनाम हो रहा है, शेख को पता भी नहीं कुछ, ठीक है ना। तो कोई तो इसी तरह से जो दीनी सोबतों में लोग जाते हैं वो कोई बात होगी तो फिर लोग उसके खिलाफ बातचीत शुरू कर देते हैं। तो अपने आप को भी बचाना है और हमारी बात से हमारे मशायख और वो दीनी सोबतें और इल्मियत और हमारे अकाबिर बदनाम ना हो, हमारी वो जमात बदनाम ना हो, तो हमको बेहतरीन अंदाज से अपने आप को रिप्रेजेंट करना चाहिए कि लोग देख के मैं मुतासर हूँ कि यार ये बंदा तो ऐसा था, कितना इसके अंदर तब्दीली आ गई, भाई तुम कहाँ जाते हो, हमें लेके चलो। ये होता है मुरीद, वो होता है जिसको देख के लोग चलते हुए लोग कहें तुम जहाँ जाते हो हमें लेके चलो, तुम्हें क्या हो गया ये, ये होता है सच्चा मुरीद शेख का रिप्रेजेंटेटिव। हजरत के हजरत मीर साहब रहमतुल्लाह से एक वाक्य सुना कि हजरत के कोई मुरीद थे, उनके रिश्तेदारों का कोई वाक़ है, तो उनके कोई रिश्तेदार थे आ खान में एडमिट थे हॉस्पिटल में, तो वो तीमारदारी की नहीं गए। अभी वो बातचीत ही कर रहे थे मरीज से, तो अचानक उनके ख़ानदान की जो मरीज़ था उनकी कुछ ख़वातीन आ गई, रिश्तेदार लड़कियां औरतें वगैरह, और वो इतनी ज़्यादा थी कि वो दरवाजे से बाहर भी नहीं जा सके, यानी फ़ौरन जैसे बाहर चले जाते औरतों को चीरना पड़ता। अब करें तो क्या करें, फंस गए। तो उन्होंने क्या किया, थे हजरत से ताल्लुक़ मुरीद थे, लेकिन क्या उन्होंने दीवार की तरफ मुँह कर लिया, दीवार की तरफ मुँह करके खड़े हुए इस इंतज़ार में कि जब ये रश छटेगा या गैप होगा, जगह मिलेगी, तो फिर मैं बाहर चला जाऊँगा, क्योंकि उस वक्त जा नहीं सकते थे। तो उनके साथ एक दो कुछ नौजवान भी थे, कुछ मर्द भी थे, तो उन्होंने जब ये देखा तो वो हैरान हो गए कि यार ये औरतों को देख के इस तरह से पर्दा, इस तरह से कि दीवार की तरफ ही मुँह कर लिया। तो बहरहाल जब वो बात आई गई होगी तो फिर बाद में उनको उन्होंने रोका, कहने लगे भाई खुदा का वास्ता बता दें आप कहाँ जाके, और हमें जल्दी लेके चलें, आप कहाँ जाते हैं, किस बुजुर्ग के पास जाते हैं, पता तो था, लेकिन ये जो आपने अमल किया तो इससे पता ये चल रहा है आप सही जगह जाते हैं, कहीं आप दो नंबर जगह आप नहीं जाते, गलत जगह नहीं जाते, क्योंकि ये चीज़ आजकल के माशरे में बहुत मुश्किल है। अल्लाह पाक ने आपको हौसला दिया, हमें वहाँ लेके चलें। तो भाई जो सच्चा मुरीद होता है अपना शेख का रिप्रेजेंटेटिव होता है, ये नहीं, तो ये होता है मामला। पता चला कि शेख से बैठे इतना बड़ा लेवल नाम का लगा हुआ है, लोगों का पैसा लेके खा गए। तो पता लगा जी फला बुजुर्ग से बैठना है, बचाया भाई उनके सिलसिले में नहीं जाना, भाई उनका एक मुरीद है जानता हूँ भाई, उसने इतना बड़ा चूना लगा दिया मुझे। तो पता चला वो शेख तो बेचारा, उसको तो पता ही नहीं। तो हर तरह के लोग होते हैं, तो बस अल्लाह पाक हमें कामिल तक वैसे रहने की तौफीक अता फरमाए। आखिर में हज़रत वाला रहमतुल्लाह फरमाते थे ये चार अमाल पाँच अमाल बयान कर दिए करो, ये बहुत ज़रूरी है। और हज़रत फरमाते थे हर बयान के बाद हर खलीफा को हज़रत ने वसीयत फरमाई थी कि पाँच अमाल लाजमी बयान किया करो। तो भले मुख्तसर से आदमी बोल दे, तो पहला तो कुरान पाक तजवीद के साथ पढ़ने का अहतमाम करें, बगैर तजवीद के पढ़ना गुनाह कबीरा है। नंबर दो, एक मुट्ठी दाढ़ी तीनों तरफ से रखना वाजिब है, दाएं से बाएं से और छोरी के नीचे से, चारों इमामों को जमा है कि एक मुट्ठी दाढ़ी रखना वाजिब है, और चावल के दाने के बराबर भी अगर दाढ़ी कम है तो ऐसी दाढ़ी का रखना और मुंडाना हराम है। अच्छा, बाज़ लोग इतना कहकर रुक जाते थे, तो फिर हजरत वाला डांटते थे और गुस्से से सुर्ख होते जब ये कोई बयान करता था कि ये क्यों नहीं बोलते, ये लाजमी बोला करो, और हराम काम करने वाला कभी अल्लाह का वली और दोस्त नहीं हो सकता, खास जुमला था। तो इसलिए मैं भी रुकता तो एकदम से ऐसा लगता है कि हजरत का चेहरा सामने आता है और हजरत ने डांट लगाई हो, तो इसलिए भाई हम भी हजरत की हुक्म पे बोल देते हैं। हजरत फरमाते हैं और हराम काम करने वाला कभी अल्लाह का वली और दोस्त नहीं हो सकता, लेकिन वही बात कि आदतन हराम काम करने वाला कभी अल्लाह का वली और दोस्त नहीं हो सकता। तो ये दाढ़ी रखने की कोशिश करें, और जिन्होंने दाढ़ी रख ली है वो शुक्र अदा करें। एक बार हजरत वाला रहमतुल्लाह ने दाढ़ी पर बयान किया, एक घंटे का बयान, कोई दूसरी बात नहीं सिर्फ दाढ़ी के ऊपर, और इत्तफाक से उस दिन एक भी दाढ़ी वाला बगैर दाढ़ी वाला नहीं था। तो बाज़ लोगों के दिल में शैतान ने वसवसे डाले, यार हजरत ने इतना लंबा बयान दाढ़ी पे कर दिया और एक बंदा भी ऐसा नहीं है जिसकी दाढ़ी ना हो, तो चलो वो बगैर दाढ़ी वाले भी होते तो समझ में भी आता। तो एतराज़ शैतान ने डाला। बहरहाल जब बात ख़त्म हो गई तो जिनके दिनों में एतराज़ आया था आखिर में हुजरे में गए, तो एक ने नहीं कई लोगों ने कहा हजरत अगर आज का आपने बयान नहीं सुना होता तो अपनी दाढ़ियों को साफ कर दिया होता, हमने पक्का इरादा कर लिया था कि एक दो दिन में हम अपनी दाढ़ियों को साफ कर देंगे। तो शेख की नगर वह होती है जहाँ का हम तस्वुर नहीं कर सकते, तो इसलिए शेख पर एतराज़ नहीं करना चाहिए। कितने दाढ़ी वालों ने दाढ़ियाँ मूंढ दी, एक एक मुट्ठी दाढ़ियों वाले थे, उन्होंने दाढ़ियाँ मूंढ दी। दाढ़ी आ जाना मुबारक तो है, लेकिन कब्र तक साथ लेके कब्र में उसको लेके जाना दाढ़ी को, ये कमाल है, ये मामला। इस पर बहुत वाकयात हैं, फिर वो बहुत लंबी बात हो जाएगी। बहरहाल तो दाढ़ी एक मुट्ठी रखने का अहतमाम करें, और आप सब ने हलाकत की बद्दुआ दी है बगैर दाढ़ी वालों को, जो लोग बड़ी बड़ी मूछें रखते हैं दाढ़ियों को मुंडाते हैं, तो कहीं बदनजरी पे लानत की बद्दुआ, दाढ़ी मुड़ाने पे हलाकत की बद्दुआ, लानत और हलाकत, बचें इन गुनाहों से। और तीसरा जो अमल है, नज़रों की हिफाज़त करें, जितनी भी नामहरम लड़कियाँ औरतें ख़वातीन हैं उनसे खूब हिफाज़त करें, कुरान का हुक्म है और हदीस नबी सल्लल्लाहु अलैहि वसल्लम भी है, लानत की बद्दुआ है बताया, जैसे ज़िनल आइन नज़र, और नामहरमों से गुफ्तगू करना आपस में फरमाया ज़बान का ज़िना है, मजबूरी वाली बात और है, लेकिन बग़ैर उसके शरी उजुर के औरतों से ना महरमों से बात करना ज़बान का ज़िना, आँखों से देखना आँखों का ज़िना, उनकी बातें सुनना, اور وہ کانوں کا زنا، ان کی تقاریب میں چل کے جانا ایسی جگہ جہاں بدنظری ہو، یہ ٹانگوں کا زنا، اور ان کے بارے میں دل میں سوچنا، دل میں گندے خیالات پکانا، یہ دل کا زنا، تو ایک ایک چیز کا یہ زنا بتانا ہے. جب اتنے اعضاء سے جب زنا ہوں گے تو ولی کا خواب دیکھنا، تو یہ خیال، یہ جو جنون اور محال اور بیوقوفی اور حماقت سے بھرا ہوا یہ خیال ہے، اگر کوئی ان اعمال کے بعد بھی ولی اللہ بننے کا خواب دیکھ رہا ہے تو نظروں کی حفاظت کرنا. اور چوتھا عمل ہے ما اسفل من الکعبین من الجوار فی النار، کہ اوپر سے آنے والا لباس جس سے ٹخنے چھپیں گے جہنم کی آگ میں جلایا جائے گا. تو مردوں کے لیے دو صورتوں میں ٹخنے کھول کے رکھنا واجب ہے، جب ہم چل رہے ہوں اور کھڑے ہوں، دونوں صورتوں میں ٹخنے کھول کے رکھنا واجب ہے. ہاں کھڑے جب ہم بیٹھے ہوں لیٹے ہوں تو چھپ جائیں، کوئی حرج نہیں. تو پینٹ پہنے ہوئے ہوں، شلوار یا جو کچھ بھی ہو، پینٹ بھی اگر پہنی ہو تو ٹخنوں کو کھول کے رکھیں، یعنی پائنچوں کو اوپر چڑھا لیا کریں کہ ٹخنے واضح کھلے ہوئے نظر آئیں. اور یہ صرف نماز کا حصہ نہیں ہے، بعض لوگ نماز میں تو ٹخنوں کو کھول لیتے ہیں لیکن جب باہر آتے ہیں تو پھر دوبارہ سے پائنچوں کو چھپا لیتے ہیں. تو بھائی نماز میں بھی تو ویسے ہی کھولنا. دوسری حدیث شریف میں آپ نے فرمایا جو ٹخنوں کو چھپا کے نماز پڑھتا ہے اس کی تو نماز ہی نہیں ہوتی. نماز ہو یا بغیر نماز، مردوں کے لیے ٹخنے ہر وقت کھول کے رکھنا واجب ہے. خواتین ٹخنے کھولنے میں لگی ہوئی ہیں، مرد چھپانے میں لگے ہوئے، پتہ نہیں کیا کیا ہو رہا ہے، بس اللہ پاک رحم فرمائے. اور پانچواں جو عمل ہے وہ دل میں گندے خیالات لے کر نہ آئیں، ماضی کے گناہوں کو یاد نہ کریں، اور نہ وسوسوں سے شیطان ڈالتا رہتا ہے لیکن خود سے گندے خیالات ماضی کے لے کر نہ آئیں، دل کو پاک صاف رکھیں اللہ کے انوارات کے لیے، تجلیات کے لیے، اللہ کے قرب کے لیے. یہ ہمارا جو دل ہے یہ بیت اللہ ہے، اللہ کا گھر ہے، تو اس میں گندے خیالات لے کر نہ آئیں. کبھی شیطان ڈالے تو اس میں مشغول نہ ہو، کسی جائز کام میں لگ جائے، وضو کر لیں، کہ دینی کتاب پڑھنے لگیں، ہنسنے بولنے لگیں، لیکن اس میں مشغول نہ ہو، دل کو پاک صاف رکھیں. پانچ عمل یہ ہے، اور یہ پانچوں عمل کی توفیق جہاں جس اللہ والے یا اس کے غلام سے، جس کو جہاں جس سے مناسبت ہو وہاں تعلق قائم کر لے، تو انشاءاللہ تھوڑے عرصے میں ایک ایک کر کے پانچوں عمل پہ توفیق حاصل ہو جائے گی انشاءاللہ. اللہم صلی علی محمد وعلی آل محمد یا رب کریم یا ارحم الراحمین. جو کچھ بھی بولا گیا سنا گیا اللہ اس کو اپنی بارگاہ میں قبول فرما لے. اللہ کہنے سننے میں جو کمی بیشی غلطی اگر ہو گئی ہو تو اپنی شان رحمت سے اللہ اس کو بخش دے، معاف فرما دے. یا اللہ ہمارا مل بیٹھنا جو تیری رضا تیری خوشی کے لیے، یا اللہ اس کو اپنی بارگاہ میں قبول فرماتے ہم سب کی اور ہمارے اہل و عیال کی. اللہ پاک کامل مغفرت فرما، ہم سب کی بخشش فرما دے. یا اللہ ہم سب کو خوب تقوی سے رہنے کی توفیق عطا فرما، اور تقوی کبھی کمزور ہو جائے تو خوب توبہ استغفار کرنے کی توفیق نصیب فرما. یا اللہ ہر گناہ سے بچا، عادتاً گناہوں سے جن میں ہم مبتلا ہیں، ہمارے گھر والے مبتلا ہیں، ہم سب کو اللہ پاک تمام عادی گناہوں سے، عادتاً جن گناہوں میں مبتلا ہیں ان سب گناہوں سے اللہ ہم سب کو بچا لے. یا اللہ اپنا خوف عطا فرما، اپنا عشق عطا فرما، درد دل عطا فرما، بے حسی لاغری کمزوری سے اور غفلتوں سے، دل پر سیاہی پر سے اللہ جو آ گئی ہے اس سے ہم سب کو نجات دے دے. یا اللہ دینی شعور عطا فرما، تڑپتا ہوا دل عطا فرما، تڑپتی ہوئی روح عطا فرما. یا اللہ اپنا خاص جذب عطا فرما. یا اللہ جتنے بھی مفلس نادار غریب ہیں ان کو حلال رزق سے غنی فرما. جتنے بھی بیمار ہیں ان سب کو شفا کلی نصیب فرما. یا اللہ جتنی بھی مصیبت زدہ ہیں ان سب کی مصیبتوں کو دور فرما. یا اللہ جتنے بھی پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما. حاضرین مجلس میں سے جس کے دل میں جو بھی جائز حاجات ہیں، اللہ پاک تو جاننے والا ہے، جس کے دل میں جو بھی جائز حاجات ہو اللہ اس کی حاجت کو پورا فرما دے. یا اللہ ان کی دنیا بھی بنا دے، آخر بھی بنا دے. یا رب کریم جو بھی آئیں محروم نہ جائے. یا اللہ دنیا اور آخرت سبھی بنا دے. یا اللہ ہم سب کو اور ہمارے اہل و عیال کو، اللہ میرے مریدین کو اور متعلقین کو، محل و عیال کو، ہم سب کو، اللہ میرے مرشد رحمۃ اللہ علیہ کے گھر والوں کو اور میرے شیخ حضرت مولانا مغر صاحب دامت برکاتہم کو، ان کے اہل و عیال کو، ہم سب کو عافیت دارین نصیب فرما. ہم سب کو تندرستی عافیت کے ساتھ خوب لمبی عمر عطا فرما. ہر غم سے بچا، ہر پریشانی سے بچا، ہر مصیبت سے بچا، ناگہانی آفات سے بچا، اپنی نافرمانی والے اعمال سے بچا. اللہ ہم سب کو دونوں جہاں کی خوشیاں عافیت عطا فرما. یا اللہ یا ارحم الراحمین. یا اللہ میرے والد صاحب کی، میرے مرشدین کی اور ہمارے جملہ مرحومین کی، اللہ کل مومنین مومنات کی، سب کی کامل مغفرت فرما. سب کو جنت الفردوس میں اعلیٰ سے اعلیٰ مقام نصیب فرما. یا اللہ تمام امت مسلمہ کی اور دنیا میں جہاں جہاں مسلمان ہیں، ایک ایک صاحب ایمان کی، ہم سب کی جان و مال عزت آبرو کی حفاظت فرما. عافیت 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 عطا فرما. اللهم صل على محمد وعلى آل محمد صلى الله عليه وسلم.